السلام عليكم ورحمة الله وبركاته. جلسہ گاہ کے لیے جگہ بہت مناسب معلوم ہو رہی ہے. وہ لڑکا نہیں جو حافظ ہوا ہے کدھر ہے؟ یہاں آؤ. یہاں آؤ, یہاں آؤ, گا کھڑے ہو جاؤ تاکہ معلوم ہو. دیکھو یہ بچہ حافظ ہوا ہے, مجھ سے بیعت ہے جناب اختر کامدار صاحب. یہ ان کا لڑکا حافظ ہوا ہے, پیجامہ بھی تقریب کے مطابق ہے, ٹوپی بھی ماشاءاللہ گول ہے اللہ والوں کی, کرتا بھی لمبا ہے. تو اللہ تعالیٰ سے دعا کرو کہ اللہ پاک یہ بچہ عالم بھی ہو, حافظ بھی تو ہو گیا, عالم ربانی بنا دے, اور اس اللہ تعالیٰ سب اس ادارے کو بھی قبول فرمائے, غیب سے آسمان سے بارش خزانے برسا دے سب کے. میں علماء کا بیان, تو علماء تو مقرر ہے ہی, اس لیے ان کا بیان نہیں کرا رہا ہوں. جو مقرر ہے اس کو کیا کرنا ہے, جو غیر مقرر ہے تاجروں کو میں چاہتا ہوں کہ مقرر ہو جائیں. ورنہ مولانا دعوت بھی ہیں, فرانس سے آئے ہوئے ہیں, میرے شاگرد ہیں, بہترین بیان کر سکتے ہیں ماشاءاللہ. اور بھی علماء ہیں, مولانا قاسمی بھی ہیں اور وغیرہ وغیرہ, مولانا الطاف حسین بھی ہیں, بہت سے عالم ہیں. تو میں چاہتا ہوں ڈاکٹر اور تاجر یہ آگے آئے اور ان سے دین کا کام لیا جائے. تو یہ بچہ جو ہے اللہ تعالیٰ حافظ ہوا, نہایت خوشی ہوئی, اور بہت خوشی ہوئی کہ پیجامہ بھی شریعت کے مطابق ہے, ورنہ لوگ کرتا یا پیجامے سے ٹخنے چھپا لیتے ہیں. ابھی تو کم عمر بچہ ہے, اللہ کا شکر ہے. اس کے بعد ایک خوشی, یہ بھی خوشی کی بات ہے کہ ان کے ابا نے, یعنی اختر کامدار نے, وہ اختر کامدار نے جتنا مجمع ہے سب کے کھانے کا انتظام انہوں نے کیا ہے. تنہا اس وقت کا, اس وقت ماں قرآن پاک کی محبت اور عظمت سے کے واسطے سے آپ کو کھانا جو ملے گا وہ بہت برکت والا ہوگا, کیونکہ اس کھانے کا سبب صرف قرآن پاک کے حافظ ہونے کے شکریہ میں ہے, وہ کہ میرا بچہ حافظ ہو. لہذا جتنا مجمع ہے سب کا سب ان کے والد کی طرف سے, اس بچے کے ابا کی طرف سے آپ سب کو دعوت ہے اس وقت کا. اب کامدار صاحب جو ہیں وہ اگر تھوڑا سا شکریہ ادا کر لیں اللہ تعالیٰ کا تاکہ لوگ ان کی بھی زیارت کر لیں. اور اس پر کھڑے ہو, دیکھو ان کو بھی دیکھو, پیجامہ شریعت کے مطابق ہے ٹخنے سے اوپر, ٹوپی خانقاہی ہے. یہ ٹوپی ہمارے دادا پیر سے شروع نہیں ہے اور آگے سے ہے, یعنی حضرت حاجی صاحب رحمۃ اللہ علیہ کی گول ٹوپی تھی, اور ان کے شیخ کا بھی میرے خیال میں وہ ایسی تھی. بعض لوگ پوچھتے ہیں پانچ کلی کیا ہے, اسلام میں پانچ رکن ہیں, اس کی پانچ کلیاں پانچ رکن کو شگفتہ کر رہی ہیں. اور ہمارے حکیم الامت تھانوی رحمۃ اللہ علیہ اور میرے شاہ عبد الغنی رحمۃ اللہ علیہ, شاہ الحق صاحب دام پر کہتا ہوں, ان سب بزرگوں نے یہی ٹوپی پہنی ہے. لہذا اس ٹوپی کا فائدہ بتاتا ہوں. ایک صاحب کے اوپر کوئی ضروری کام دفتر میں تھا, اجنبی کی طرح سے گئے تو جو آفیسر تھا کھڑا ہو گیا اور اسے کہا یہ گول ٹوپی سے کیا گلشن اقبال خان کہاں سے تعلق ہے ان کا؟ ہاں, فوراً سب کا کام چھوڑ کے ان کا کام کر دیا. اور مسجد نبوی میں بھی اور کعبہ شریف میں بھی بعض لوگوں نے اس ٹوپی کو دیکھ کر, بلکہ برطانیہ میں ابھی اقبال عبدالشکور گئے تھے جو بزنس مین ہیں وہاں, تو برطانیہ میں ان کی گول ٹوپی دیکھ کر پوچھا کیا کراچی میں خانقاہ سے تعلق ہے؟ اور فاروق ایس ایس کا ادھر آئیے, یہاں فاروق ایس ایس سموسا والا. ذرا بٹن یا زپس کھینچ لو, ادھر مو کرو, उस तरफ हो गई। जरा इनको देखिए, ये फारूक एसएस हैं, जजीरे यूनियन फ्रांस में रहते हैं, मेरे मुजाजे बैत भी हैं, और ये फ्रेंच की जबान में प्रोफेसर थे, और माशाल्लाह इनके हाथों पर कई काफिर इस्लाम ला चुके हैं। तो ये बंबई में जा रहे थे, नागदेवी स्ट्रीट बंबई नंबर 3 खोखा बाजार, उस सड़क से गुजर रहे थे और बहुत गमगीन थे, क्योंकि इनका हवाई जहाज का टिकट विकट सब गुम हो गया था, कहीं किसी ने चुरा लिया था। इतने में एक फ्लैट से आवाज आई कि जल्दी जाओ देखो कौन है। इनको बुलाया, कहा क्या हकीम अख्तर से आपका ताल्लुक है? कराची से आए, इन्होंने बताया हम कराची से आ रहे हैं। बस उन्होंने उनको खाना वाना खिलाया, और इसके बाद जब उनको पता चला कि इनका टिकट सब इंतजाम उन्होंने कर दिया, टिकट का भी सारा इंतजाम हो गया, और आराम से जाकर फिर वहां से भेज भी दिया पैसा वहां से भेज भी दिया। लेकिन ये टोपी अपने बुजुर्गों की निशानी की हैसियत से, अपने अल्लाह वालों की शक्ल वजा खता की वजह से इसको इस्तेमाल कीजिए, मगर किसी को हकीर न समझिए, और इस टोपी को लाजिम और वाजिब न समझिए। और जिसको तहम्मुल हो तो इमामा की सुन्नत भी अदा करो। हजरत थानवी रहमतुल्लाह अलैह इमामा बांधते थे, मगर जब बूढ़े हो गए थे तो अब बस बैठ जाइए जनाब एसएस फारूक साहब। अच्छा भाई आप भी बैठ जाओ भाई। देखो इनके अब्बा ने अपने बच्चे को हाफिज बनाया, मुबारक हैं ये लोग, जिनको माँ बाप काबिल मुबारकबाद हैं, जिनको तौफीक हुई कि उन्होंने सरकारी तौर पर अल्लाह ताला की जिम्मेदारी जो अल्लाह ने ली थी कि कुरान पाक का हिफाजत का जिम्मा अल्लाह ताला का है, नहनु नज़लना ज़िक्र, कुरान पाक को हमने नाजिल किया, वह इन्ना लहू लहाफिजून, अल्लाह ताला फरमाते हैं कुरान पाक की हिफाजत की जिम्मेदारी मेरी। तो जो लोग अपने बच्चे को हाफिज बना रहे हैं, या जहां हिफ्ज के मदरसे खुल रहे हैं, जो लोग हिफ्ज खाने में चंदा दे रहे हैं, सबके सब अल्लाह ताला के सरकारी काम में शामिल हैं। और 10 अपने खानदान के 10 को बख्शवाएंगे हाफिज कुरान, अल्लाह ताला बामल भी बनाए। और अगर और शहीद 70 आदमियों को बख्शवाए, एक साहब ने क्या कहा था शौहर की अजमत। अच्छा ठीक है, अच्छा भाई देखो लिहाजा इनका मुतालबा मैं पहले ही से थोड़ा सा पेश कर रहा हूं कि माँ बाप की मोहब्बत और खिदमत को अल्लाह ताला ने अपनी बंदगी और इबादत के बाद ही नाजिल फरमाया। वबिल वालिदैन एहसाना, अल्लाह की इबादत करो, अपनी इबादत के साथ अल्लाह ताला ने माँ बाप के साथ एहसान और अच्छे सलूक को पेश किया। और जो लोग अपने माँ बाप का इकराम और अदब करते हैं तो अल्लाह ताला उन्हें भी ऐसी औलाद देता है कि जो अपने माँ बाप का अदब करते हैं। लिहाजा जिसको चाहिए कि मेरी औलाद बादब हो, वो अपने बाप का बादब हो जाए। इस पर मेरे मुर्शिद शाह अब्दुल गनी रहमतुल्लाह अलैह ने एक वाकया बयान किया कि एक शख्स अपने बच्चे को हमेशा बेअदब पाया और नाफरमानी से गमजदा रहता था। जब उसके बच्चे का बच्चा हुआ तो इस बेअदब लड़के ने अपने बाप की गर्दन में रस्सी बांधी और एक बांस की बांस के दरख्त तक खींच कर ले गया। तो बाप ने कहा कि अब ज्यादा आगे मत खींचो वरना तुम जालिम हो जाओगे। लड़के ने कहा यहां तक जो खींचा बांस के दरख्त तक, अभी जालिम नहीं हुआ? तो बाप ने कहा यहां तक मैंने तेरे दादा को भी खींचा था गर्दन में रस्सी बांधकर, इसलिए अभी तक तू जालिम नहीं है। ये तजर्बे की बात कहता हूं और हदीस और कुरान पाक में, हदीस पाक में मां बाप का अदब इस कदर वारिद है कि जिसकी इंतहा। लेकिन दुनिया में देखा गया कि जिन लोगों ने अपने मां बाप का अदब किया, अल्लाह ताला ने उनको ऐसी औलाद दी कि उन्होंने भी अपने मां बाप का अदब, जिसने अदब बड़ों का किया उसने छोटों से अदब पाया, जिसने अपने बड़ों का अदब किया उसने अपने छोटों से अदब पाया। और अल्लाह ताला ने कितना फरमाया कि देखो कूला लहुमा कौल लयिना, मां बाप से नरम बात करो, वक्फिस लहुमा जनाह ज़ुल्म, और कंधे उनके सामने सख्त मत करो, तन की बात मत करो, अकड़ की बात मत करो, और एक दुआ भी करो रब्बी ग़फ़िर वरहम, रब्बी रहमहुमा कमा रब्बयानी सगीरा। कहां से आवाज आ रही है? मजदूरों से बोलो, खामोश रहे। रब्बी रहमहुमा कमा रब्बयानी सगीरा, अरे हमारे पालने वाले मेरे मां बाप पर रहम फरमा जैसा कि बचपन में उन्होंने हमें पाला। तो हकीमुल उम्मत मुजद्दिदे मिल्लत मौलाना अशरफ अली साहब थानवी रहमतुल्लाह अलैह इस आयत की तफसीर में फरमाते हैं कि पहले अल्लाह ने जाहिरी अदब सिखाया कि अपने कंधों को पस्त रखो, अकड़ के बात मत करो, वक्फिज लहुमा जनाह ज़ुल्म, ये जाहिरी तौर पर तुम उनके फरमा बरदार हो जाओ, मगर ये कैसे मालूम हो कि दिल से तुम झुके हुए हो? लिहाजा जब दुआ करोगे तो दुआ में दिल तुम्हारा शामिल होगा, रब्बी रहमहुमा। तो दूसरी आयत का हुक्म जाहिरी हुक्म की और जाहिरी उसके ताकीद और उसकी ताईद है कि अल्लाह ताला ने जिस्म को भी ताबेदार बना दिया कि उनके सामने माँ बाप के सामने झुक के बात करो, यानी कंधे अकड़े हुए न हो, लेकिन दिल में भी, दिल से भी अदब हो। ये भाई इंतजामिया वालों से कहो यहां मजदूर की जमा मजादीर आती है, मजादीर मजदूर की जमा मजादीर। तो हकीमुल उम्मत थानवी रहमतुल्लाह ने फरमाया कि वक्फिज लहुमा जनाह ज़ुल्म, मां बाप के सामने अपने कंधों को पस्त रखो, यानी अकड़ के बात मत करो। और ये जाने सगीर की रिवायत है, इन्नल्लाह युहिब्बु लय्यिनल मनाकिब, अल्लाह ताला नरम कंधे वाले मोमिन को पसंद करते हैं, कंधों में नरमी हो, सख्ती ना हो बिल्कुल यूं अकड़ करके। सवाए पुलिस के मुलाजमीन मुस्तस्ना है और मिलिट्री, क्योंकि वो अगर अपने अफसर को झुके हुए कंधों से सलाम कर लें तो उनकी नौकरी खतरे में पड़ जाएगी। वो जितना अकड़ के आंखें निकाल कर सलूट मारें उतना उनके यहाँ, ये अंग्रेजों ने किया है उनके यहाँ। अभी मेरे शेख फरमाते थे कि अंग्रेज चला गया, मगर अंग्रेज चले गए मगर घोड़े गए, लीड छोड़ दिया जो अभी तक पब्लिक सूंघ रही है। यानी अंग्रेजों का कल्चर और उनकी तरीके तौर अभी तक यहाँ पाकिस्तान की मिलिट्री में और उसमें मौजूद है। ये वाकया मेरा खुद अपना चश्मदीद हुआ। मेरे एक एसपी थे दोस्त नाजमाबाद में, तो एसपी मुझे, हम लोग आए थे तो वहां थाने में दर्ज कराना था है पुलिस हेड ऑफिस में, तो चूंकि एसपी थे वो, तो पुलिस वाले जो उनके नौकर रह चुके थे किसी जमाने में, उन्होंने जो सलूट मारा तो सीना जो है 4 इंच और आगे बढ़ाया, आंखें बड़ी बड़ी दिखाई और कंधे खूब सख्त करके अकड़ के सलूट मारा। मैंने कहा ये कैसे बदतमीज लोग हैं? उनका पुलिस में यही अदब है। कि जितना अकड़ सको, इससे वो समझते हैं कि बहुत मुस्तैद चुस्त और सुस्त नहीं है। लेकिन मुरीद और शागिर और इस्लाम में यही है कि अल्लाह ताला को नरम कंधे पसंद है। इन्नल्लाह युहिब्बु लज्जिनल मनाकिब, मनकब की जमा है, मनकिब की जमा है मनाकिब, यानी कंधे जो है उसमें सख्ती ना आए। नमाज में भी इसका ख्याल कीजिए कि कंधे सख्त ना हो, न इतना झुकिए जो सुन्नत के खिलाफ हो जाए, क्योंकि सर झुकाना शरीयत में मना है। वलायतात और रासों इन तकरीमा को इन विदा, नमाज में सर मत झुको, सर सीधा हो मगर नजर सजदेगाह पर हो, मगर कंधे नरम हो। तो ये बता दिया कि दोनों जहान में जिस नौजवान बच्चे को और जिन बच्चों को दोनों जहान में खुश रहना है, वो अपने माँ बाप का अदब करें और माँ बाप को खुश रखें, वरना रोना पड़ेगा। जब ये बड़े होंगे, इनके औलाद भी नाफरमान कर दी जाएगी इस अजाब में। जो अपने माँ बाप को सताता है उसको नालायक औलाद दी जाती है, फिर वो अपने माँ बाप को सताते हैं। एक हाथ से दो और दूसरे हाथ से लो। माँ बाप की खिदमत अदब करो तो तुम अपने बच्चों से खिदमत अदब पाओगे। यहां तक कि मेरा तजर्बा है कि जिन लोगों ने अपने शेख से मोहब्बत किया और शेख की खिदमत की, उनको अपने मुरीदों से अदब और खिदमत पा रहे हैं, और जिन्होंने अपने मुर्शिद की खिदमत नहीं की बदनी और उनके साथ ज्यादा नहीं रहे, उनको अपने मुरीदों से वो मुकाम नहीं मिल रहा है। जो शागिर्द अपने उस्ताद की खिदमत करेगा, अल्लाह ताला उसके इल्म से फायदा अता फरमाएंगे। मुफ्ती आजम पाकिस्तान मुफ्ती मोहम्मद शफी साहब रहमतुल्लाह अलैह ने अपनी किताब में लिखा है कि एक उस्ताद एक बस्ती में गया, सब शागिर्द मिलने आए, एक मिलने नहीं आया। उसने कहा मैं बहुत मसरूफ हूं। फरमाया कि उसका नतीजा यह निकला कि जिंदगी भर हल जोतता रहा और दुकानदारी करता रहा और उसके इल्म से फैज नहीं हुआ। तो जिन लोगों ने अपने शेख का अदब किया, शेख की मोहब्बत की, तो उनको अपने मुरीदों से वही अदब और मोहब्बत मिली। एक हाथ से दो और दूसरे हाथ से लो। जब मैं हरदोई हाजिर हुआ तो मेरे मुर्शिद साहब राहुल साहब दामन बरकातहू ने फरमाया कि अपने शेख के बारे में याद कर लो कि जितना ज्यादा शेख से मोहब्बत और अदब करोगे और शेख के नाज को उठाओगे, जरा सी देर में पुरकीना ना हो कि भाई क्या करें, मिजाज बड़ा अजीब है, मेरा ख्याल नहीं किया। अपने दिल में शेख की तरफ से कीना मत लाओ। ये समझ लो कि ये दोस्ती मत करो शेख से, गुलामी है, ये दोस्ताना नहीं है। गुलामी है, ये दोस्ताना नहीं है। अब अल्लाह वालों को जिसको मुर्शिद मुरब्बी बनाओ उससे दोस्ताना ताल्लुक की उम्मीद मत रखो। खादिमाना गुलामाना रहो, नियाजमंदाना रहो। हम पेश यूसुफ नाजिश खूबी मकुल, यूसुफ अलैहिस्सलाम के सामने अब नाजिश नाज मत करो। जुज नियाजे आह याकूबी मकुल, हजरत याकूब अलैहिस्सलाम की तरह आहुजारी करो कि अल्लाह मेरा बेटा मिल जाए। शेख को भी रूहानी एतबार से यूसुफ समझो, हजरत यूसुफ अलैहिस्सलाम की तरह रूहानी एतबार से वो मिस्र यूसुफ के। तुम याकूबी अंदाज से रहो, आहुजारी से रहो, गुलामाना से रहो, खादिमाना हिस्से से रहो। जब आओ उनकी मजलिस में जहां जगह मिल जाए बैठ जाओ। अख्तर जो आपसे खिताब कर रहा है, अल्हम्दुलिल्लाह अभी मेरे शेख की जहां मजलिस होती है, जब कराची तशरीफ लाते हैं तो जहां लोगों के जूते होते हैं मैं वहीं बैठ जाता हूं। फिर बाद में मेरा शेख मुझे बुला लेता है। शेख करम फरमाए तो शुक्रिया अदा करो, अगर नजरअंदाज हो जाए, न याद रख सके, किसी काम में फिक्र मशगूल हो, तो जहां जगह मिल जाए वहीं बैठ जाओ। आप हम मैंने खुतबा पढ़ा था कि नहीं, नाहमदुहू नुसल्ली अला रसूलिल करीम, बरकत के लिए पढ़ लेता हूं, नाहमदुहू नुसल्ली अला रसूलिल करीम। सैयद अहमद शहीद रहमतुल्लाह अलैह इतने बड़े साहिब-ए-निस्बत थे, कि बड़े बड़े उलमा उनसे बैठ थे, खुद आलिम नहीं थे, काफिया तक पढ़ गया। मेरे शेख ने सुनाया कि दिल्ली की शहर के बाहर गए काफिया याद करने कि आज जंगल में जाकर खूब याद करूंगा। जब वहां गए तो एक मस्जिद देखा, पत्ते सड़े हुए और बहुत ही उसमें सफाई नहीं थी, तो लुंगी बांधी और कमर में कोई रुमाल बांधा और झाड़ू से और बारिश पानी से एकदम मस्जिद चमका दिया। मगर इसमें शाम गुरूब के करीब हो गया। जब गुरूब आफ्ताब के बाद काफिया याद करने की नियत से देखा तो जितने काले काले हरूफ थे सब सफेद हो गए। तो घबराए हुए शाह अब्दुल अजीज मुहद्दिस देहलवी रहमतुल्लाह अलैह की खिदमत में अर्ज किया कि हम तो गए थे काफिया याद करने मगर सारे काले काले जो हरूफ थे वो सफेद हो गए, सारा वर्का सफेद सफेद नजर आ रहा। फरमाया अब आपको पढ़ने की जरूरत नहीं है, अल्लाह ताला आपको इल्म लदुनी अता फरमाएगा, मगर ये बताओ कि तुमने कोई आज नेक काम किया है। उनका मैंने अल्लाह का घर साफ किया है। फरमाया उसी का इनाम है कि तुम्हारा दिल साफ हो गया। लेकिन सैयद अहमद शहीद रहमतुल्लाह अलैह से मौलाना इस्माइल शहीद बैठ हुए और इनका इल्म इतना था कि मंतिक का सख्त मुश्किल मसला। एक आलिम आया और उसने कहा कि मौलाना इस्माइल शहीद कहाँ है, मैं उनसे एक मसला मंतिक का पूछना चाहता हूँ। मौलाना इस्माइल शहीद रहमतुल्लाह अलैह अपने मुर्शिद सैयद अहमद शहीद के घोड़े का खरहरा कर रहे थे, मालिश दालिश खिदमत। तो मौलाना इस्माइल शहीद ने फरमाया कि आप मौलाना इस्माइल से क्यों मिलने जा रहे हैं। कहा साहब बड़ा मुश्किल मसला पेश है। कहा आप इस खादिम से पूछ रहे। उन्होंने पूछा और सब समझा दिया। वो बड़ा खुश हुआ कि अल्लाह हु अकबर, जिनके घोड़े के खादिमों का यह हाल। ऐसा इल्म था। लेकिन अपने शेख के जूते उठाकर जब सैयद अहमद शहीद दिल्ली की सड़कों पर पालकी पर चलते थे तो मौलाना इस्माइल शहीद शाह वलीउल्लाह का पोता तो दिल्ली के बाजार से जब गुजरते थे शाही खानदान के बच्चे मौलाना इस्माइल शहीद के और मौलाना शाह वलीउल्लाह मुहद्दिस देहलवी के, तो दिल्ली के तमाम ताजिर खड़े हो जाते कि शाही खानदान के लोग जा रहे हैं। मेरे शेख ने शाह अब्दुल गनी रहमतुल्लाह अलैह ने बताया कि जितना अदब दिल्ली के लोग मुगल खानदान के बादशाहों के शाहजादों का करते थे उतना ही अदब शाह वलीउल्लाह की औलाद से करते थे। लेकिन जब बैठ हुए तो घोड़े की खिदमत और मेरे शेख ने फरमाया कि सैयद अहमद शहीद का जहां जूता होता था और जहां लोग जूते उतारते थे वहीं बैठ जाते थे, जिसके लिए दिल्ली के लोग खड़े हो जाते थे। ये शाह वलीउल्लाह का पोता है। मगर अदब देखो शेख का कि शेख के जूते लिए हुए बैठे रहते थे। जब नींद आती थी तो सैयद अहमद शहीद के जूतों को सरहाने रखकर वहीं सो जाते थे और जब पालकी पर दिल्ली की सड़कों पर शेख चलता था मुर्शिद सैयद अहमद शहीद रहमतुल्लाह अलैह तो उन सैयद अहमद शहीद अपने पीर का जूता लिए हुए पीछे पीछे दौड़ते हुए चलते थे। लेकिन अल्लाह ताला ने इस खिदमत से क्या मुकाम दिया, इस खिदमत से क्या मुकाम दिया, ये जरा याद रखना। अभी बताता हूं कि हुजूर सल्लल्लाहु ताला अलैहि वसल्लम ने इरशाद फरमाया कि अगर सजदा करने का हुक्म होता किसी मखलूक को तो बीवियों को हुक्म होता कि अपने शोहरों को सजदा करो, लेकिन इस्लाम में सजदा हराम है गैरुल्लाह को। लेकिन ये हदीस क्या नहीं बताती कि शोहर का कितना अदब और किस कदर उसका इकराम करना चाहिए। जहन्नम मत बनाओ अपने लिए, हुजूर सल्लल्लाहु अलैहि वसल्लम की फरमान आलीशान का एहतराम करो और हर बीवियां अपने अपने शोहर का खास ख्याल करें और अगर शोहर की तरफ से कोई जाती है तो खुशगवार इज़्दवाजी जिंदगी और हुकूकुन निसा मेरा एक रिसाला है उसको पढ़ो। लेकिन क्योंकि शायर ने इस वक्त में शायर मजलूम है, मजरूह है, जख्मी है, उसकी रियायत से कह रहा हूं कि तमाम बीवियों को, ये तो मेरा मजमून अक्सर बयान होता है कि शौहर अपनी बीवियों का आराम से रखने की कोशिश करें, क्योंकि अल्लाह ताला का हुक्म है आशिरुहुन्न बिल मारूफ, बहुत बड़े मालिक का हुक्म है कि अपनी बीवियों से भलाई से पेश आओ। बड़े मालिक का जितना ही बड़ा मालिक इंसान होता है उसकी सिफारिश बड़ी मानी जाती है। अल्लाह से बढ़कर कोई बड़ा नहीं, तो अल्लाह की सिफारिश से बढ़कर किसी की सिफारिश नहीं। लेकिन लेकिन ये तो मैं अक्सर बयान करता रहता हूं कि बीवियों को प्यार से रखो, मगर कुछ हो बीवियों को भी समझाना है। बीवियों को भी समझाना है कि अपने नेक और खासकर करीम शौहर को उनके साथ कोशिश करो कि उनका अदब बजा लाओ, उनको नाश्ता पानी वक्त पर दो और उनके साथ तू तू मैं न करो। मैंने एक एक सेनेगाल के तालिब इल्म से जिसका नाम जिब्रील था, वो टेलीफोन पर कहता था जिब्रील बोल रहा हूँ, तो लोग डर जाते थे, भाई जिब्रील कहाँ से जमीन पर आ गया। तो उससे मैंने कहा कि तू तू मैं मत करो, तो उसने कहा टू टू मैं टू टू, क्यों ता उससे निकला नहीं। तो बीवियों से फिर कहता हूं कि अगर अपनी जन्नत बनानी है और जहन्नम से निजात हासिल करना है तो अपने शौहरों पर जुल्म मत करो, उनका इकराम करो, उनका अदब करो, क्योंकि सरवर आलम सल्लल्लाहु तआला अलैहि वसल्लम ने इस कदर अजीम शान ये फरमान जारी किया कि अगर खुदा तआला सजदे का हुक्म देता दुनिया में किसी को अपने अलावा, तो बीवियों को हुक्म देता कि अपने शोहरों को सजदा करें, मगर इस्लाम में सजदा हराम है। इसलिए इस हुक्म का मतलब नहीं कि सजदा करो, क्योंकि आप ही ने मना भी फरमाया कि सजदा किसी को जायज नहीं सिवाय अल्लाह के। हजरत आदम अलैहिस्सलाम का जो सजदा था उस वक्त में सजदा जायज था और सजदे ताजिमी था, सजदे उबूदियत और सजदे बंदगी नहीं था, वो सजदे ताजिमी था कि मेरा नूर है आदम अलैहिस्सलाम में, अब जायज नहीं है। वो हजरत आदम अलैहिस्सलाम का मामला था और इस जालिम का इम्तिहान था इबलीस का। इबलीस अकड़ गया कि मैं आग से हूं, आग अफजल है, और हजरत आदम अलैहिस्सलाम मिट्टी से हैं, मिट्टी से आग अफजल है, आप अफजल को फाजिल के सामने झुका रहे हो, बताओ कितना बड़ा नालायक था। शौहरों से माफी मांग लें जिन पर जुल्म किया है, और शौहर भी माफी मांग लें जिन्होंने बीवियों पर जुल्म किया है। जब तक नदामत है, चाहे अल्लाह का हक हो चाहे बंदों का हक हो, नदामत दलील कबूलियत है। जब तक नदामत है तो समझ लो बंदा मकबूल है अल्लाह का, क्योंकि नदामत के लिए तौबा वाजिब है और तौबा के लिए इस्तिगफार वाजिब है, और इस्तिगफार के लिए वो अल्लाह का प्यारा बनना उसके लिए तफज्जुलन वो एहसानन वाजिब है। और सुन लो, जब तक नदामत है उसको हकीर मत समझो, नदामत दलील कबूलियत है। हकीम उल्मत फरमाते हैं कि जो लोग अपने गुनाहों पर नादिन हैं चाहे कितने ही गुनहगार हों ये मर्दूद नहीं हो सकते, नदामत अलामत कबूल है। आज तक इबलीस को नदामत नहीं है, ये दलील मर्दूद होने की यही दलील है कि इबलीस को आज तक नदामत नहीं है। एक काफिर ने, एक मोमिन ने लिखा हजरत थानवी रहमतुल्लाह अलैह को कि मेरे कुफ्र के वसवसे आ रहे हैं, मुझे ऐसा लगता है कि मैं काफिर मरूंगा और मैं बहुत गमजदा हूं कि मेरा क्या हाल होगा। हकीम उल्मत ने लिखा कि जब कुफ्र के ख्यालात और वसवसे आते हैं तो आपको खुशी होती है या गम होता है। उसने लिखा इंतहाई गम होता है, फरमाया तुम पक्के मोमिन हो, क्योंकि दुनिया में किसी काफिर को अपने कुफ्र से कोई नदामत और कोई गम नहीं है। दुनिया में किसी काफिर को अपने कुफ्र से कोई गम नहीं, कोई नदामत नहीं। लिहाजा जब तक किसी गुनहगार में नदामत है, अलामत कबूल है, उसको हकीर मत समझो, और उसे ये मत कहो या तो गुनाह छोड़ दो या इस्लाम छोड़ दो, यही कहते रहो। इस्लाम छोड़ने की बात करना दावत कुफ्र देना है, गोया तुम काफिर होने की दावत दे रहे हो। यही कहते रहो गुनाह छोड़ो, अल्लाह से डरो, अल्लाह के वली बनो। लिहाजा ये समझ लो, ये बात बहुत अहम पेश कर रहा हूं कि जब तक दिल में नदामत है कि आह मैं कितना नालायक हूं कि अपने मौला पालने वाले को नाराज कर रहा हूं, तो ये नदामत दलील कबूलियत की है कि मरने से पहले इंशाल्लाह इसको तौबा जरूर मिल जाएगी। ये खुद तौबा है। तौबा के माने क्या है? तौबा के माने ही नदामत के हैं। अत्तौबतो हिय नदामा व नदामतो तअल्लुमुल क़ल्ब। तौबा नाम है नदामत का, दिल शर्मिंदा हो जाए। दिल में शर्म और शर्मिंदगी क्या है? तअल्लुमुल क़ल्ब, क़ल्ब में दर्द और गम आ जाए, या मैंने क्यों गुनाह किया।
तौबा, तौबा नदामत का नाम है, और नदामत अत्तौबा तो ही नदामा, वो नदामत तो तालिमुल खल्क हाजल मजमून कदराई तो फी तफसीर रहमानी, मैंने खुद देखा रहमानी में यह मजमून कि नदामत अगर एक शख्स का दिल नादिम हो गया, आह मैंने क्यों नालाती की, और फौरन हाथ पैर हो गया, तो यही तौबा उसकी हो जाएगी अगर से जबान से कुछ नहीं कहा, क्योंकि तौबा की हकीकत तफसीर रूहुल मानी में अल्लामा अलूसी रहमतुल्लाह अलैह लिखते हैं, अत्तौबा तो ही नदामा, तौबा की हकीकत नदामत है, तो हकीकत पा गया, दो लफ्ज ना निकलाना चाहिए, उसके दिल में हकीकत आ गई थी, नादिम हो गया था, यही नदामत उसकी मफरत की जमानत लेगी क़यामत के दिन इंशाअल्लाह। था अत्तौबा तो ही नदामा, और नदामत क्या चीज है, शर्मिंदगी, ताल्लुमुल क़ल्ब, दिल में दुख पैदा हो जाए कि मैं कितना नापाक नालायक हूं कि अपने पालने वाले को नाराज कर रहा हूं, रब्बना ज़लमना की यही तफसीर है, ये हकायक और दकायक है कि अल्लाह ताला ने माफी मांगने में हमें रब्बना सिखाया कि पहले ही हमारी गैरत को और हमारी बेहयाई को, हमारे कमीनेपन को, हमारी बेवफाई पर निशानदेही की है कि तुम कहो रब्बना आप मेरे पालने वाले हैं, तो पालने वाले की नाफरमानी करना कैसा है, खुद सोचो, इस रब्बना में हमारी गैरत को ललकारा गया है, हमारी हया को झंझोड़ा गया है कि तुम कैसे नालायक हो कि मैं तुम्हें पाल रहा हूं, मैं तुम्हारी आंखों को पाल कर उसमें रोशनी दे रहा हूं और रोटियां दे रहा हूं, सूरज से बादल बना रहा हूं, बादल से बारिश करा रहा हूं, और उससे गल्ला पैदा हो रहा है, उस गल्ले को तुम खाकर, और तुम बजाय इसके कि मेरे अपनी ताकत रोटियों को, रोटियों की ताकत को मुझ पर फिदा करो, तुम उल्टा मुझे नाराज और नाफरमानी करते हो, तो ये हया के खिलाफ है। लिहाजा रब्बना का लफ्ज ही हमें हमारी हया को, हमारी वफादारी को झंझोड़ता है और ललकारता है कि तुम कैसे नालायक हो, ये रब्बना मामूली लफ्ज नहीं है, अल्लाह ताला ने अल्लाहुम्मा नहीं सिखाया, यहाँ रब्बना सिखाया कि जब गुनाह हो जाए तो रब्बना को होता कि तुम्हें शर्म आए कि मैं अपने पालने वाले की नारा फरमानी से हराम लज्जत को कशीर कर रहा हूँ, निहायत के मीना बेहद इंतहा बेवफा और नालायक हूँ, फिर इकरार करो कि ज़ुल्मना हमने ज़ुल्म किया, पालने वाले की नाफरमानी से बढ़कर क्या जुर्म होगा, माँ बाप की नाफरमानी से बढ़कर क्या जुर्म होगा, ये रब्बना ज़लमना में जोड़ सुना आपने, ऐ हमारे पालने वाले हमने गुनाह करके अपना जुल्म किया, बहुत बड़ा जालिम है जो पालने वाले को नाराज करके हराम लज्जत कशीर करता है और चशीर करता है और दीदनी करता है, सुनीदनी करता है, गुफ्तनी करता है, गिरफ्तनी करता है, रफ्तनी करता है, तो दोस्तों ये अर्ज कर रहा हूं, वइल्लम तखफिलना व तरहमना, अगर आप नहीं बख्शेंगे हम पर रहम नहीं करेंगे, मगफरत के बाद जहां जहां भी है अक्सर रहमत भी है, रब्बी फिर वरहम, अल्लाह बख्श दीजिए हम सबको और हम पर रहम भी फरमा दीजिए, ये यहां भी वही वइल्लम तखफिलना, अगर ना बख्शा आपने हम पर रहम न किया, मगफरत और रहमत में क्या फर्क है, ये भी जरा सुन लीजिए, पहले इस्तिग़फ़ार और तौबा का फर्क समझ लो, बाज़ लोग पूछते हैं कि इस्तिग़फ़ार और तौबा में क्या फर्क है, बाज़े तो कहते हैं कोई फर्क नहीं, इस्तिग़फ़ार तौबा एक ही चीज़ है, मगर अल्लामा अलूसी रहमतुल्लाह अलैह सैयद महमूद बगदादी फरमाते हैं कि इस्तग़फ़िरू रब्बकुम थुम्मा तूबू इलैही, अगर इस्तिग़फ़ार तौबा एक ही चीज़ होती तो वाव अथ का लाकर बीच में वाव आतिफा ना आता, मातूफ अलैह में और मातूफ में मुगायरत लाजिम है, उलमाए नौ बैठे हुए हैं, पूछ लूँ, उलमाए नौ बैठे हुए हैं यहाँ, काफी उलमा है कि मातूफ अलैह मातूफ में मुगायरत होनी चाहिए, गैर अलग अलग होना चाहिए, लिहाजा इस्तिग़फ़ार के बाद जब अल्लाह ताला ने इस्तग़फ़िरू रब्बकुम मातूफ अलैह बना दिया और उसको मातूफ बनाया तो तौबा को, तो मालूम तौबा में इस्तग़फ़ार में फर्क है, और फर्क क्या है, इस्तिग़फ़ार कहते हैं जो गुनाह हो चुके उनसे माफी मांगना, और तौबा के माने हैं आइंदा का इरादा करना कि अब आपको आइंदा नाराज नहीं करेंगे, इस्तग़फ़िरू इस्तग़फ़िरू ये बराए माजी इस्लाह माजी के लिए है, और तौबा इस्लाह मुस्तक़बिल के लिए है कि अब आइंदा आपको नाराज नहीं करेंगे। अल्लामा अलूसी रहमतुल्लाह अलैह लिखते हैं कि तौबा अज़्म अदम नाफरमानी है कि आइंदा आपको नाराज नहीं करेंगे, तौबा तौबा जब करते वक्त पक्का इरादा हो कि अब अल्लाह को नाराज नहीं करेंगे, क्या मतलब हुआ, دل میں شیطان کہے گا میاں تم بارہا کہہ چکے ہو توبہ توبہ اور پھر تم عورتوں کو دیکھتے ہو. اس کا جواب سن لو. توبہ کرتے وقت میں شکست توبہ کا ارادہ نہ ہو. خوف شکست توبہ تو ہو کہ اللہ ہم کمزور ہیں ہم بار توبہ کرتے ہیں پھر ہم سے غلطی ہو جاتی ہے. اس کا نام خوف شکست توبہ ہے. خوف شکست توبہ عین ابدیت ہے, اللہ کو محبوب ہے کہ بندہ اپنی توبہ پر بھروسہ نہیں کر رہا ہے, میری مدد پر ایاک نعبد ایاک نستعین کہہ رہا ہے, یعنی میری عبادت آپ کی استعانت کی محتاج ہے, ہمارا ہر سانس آپ کے کرم اور مدد کا محتاج ہے. تو خوف شکست توبہ توبہ کے خلاف نہیں ہے. پھر کیا چیز خلاف ہے؟ شکست توبہ نہ ہو, عزم شکست توبہ نہ ہو, ارادہ نہ ہو کہ توبہ توڑیں گے. پھر ٹوٹ جائے تو توڑا نہیں اس نے, ٹوٹی ہے تو پھر جوڑ لو, معافی مانگ کر. تو توڑنا اور ہے اور ٹوٹنا اور ہے, گٹر میں گرنا اور ہے اور پھسل جانا اور ہے. لہذا جب خطا پھر ہو جائے تو اللہ کبھی نہیں کہے گا کہ تم کو معاف کرتے کرتے اب تمہارا پالنے والا تھک گیا. مائیں ہمیں سنو, ماں اگر موشن آ رہے ہیں بچے کو تو کپڑا دھوتے دھوتے چٹی پہناتے پہناتے عاجز میں منہ سے نکل جاتا ہے کہ اب کہاں سے اتنا کپڑا لائیں, کیوں ہر وقت بے موقع ہٹتا رہتا ہے. مگر وہ اس کو بیماری ہے بھگنے کی, گناہ بھی ایک بیماری ہے. اس کی شفا کے لیے خانقاہوں میں جاؤ, کسی اللہ والے سے علاج کراؤ. بچہ جب بار بار ہٹتا ہے تو خالی ماں یہ نہیں کہتی کہ بس معافی مانگتے رہو, ہگنے کا علاج بھی کراتی ہے, استغفار و توبہ کے ساتھ گناہوں کا علاج بھی کراؤ. یہ نہیں کہ اس توبہ کر لیا کام بن گیا, علاج بھی کراؤ اپنے دل کی بیماری کا کہ دل کتنا بے خوف ہے, اس میں حیا داخل ہو, اللہ والوں کے ساتھ رہو. اور میں کہتا ہوں عشق تنہا زندہ نہیں رہتا. دنیا میں اللہ نے فرمایا کونوا مع الصادقین, عاشقوں میں رہنا تو تمہارا عشق زندہ رہے گا, اور جنت میں بھی عشق زندہ اکیلے نہیں رہے گا. وہاں فرمایا فادخلی فی عبادی, جاؤ میرے عاشقوں سے ملو, جنت میں بھی تمہارا عشق میرے عاشقوں کی برکت سے زندہ ہوگا, اور عاشق میرے جنت سے افضل ہیں, کیونکہ جنت حامل نعمت ہے اور یہ حامل منیم ہیں, یہ حامل خالق جنت ہیں اور جنت خالی حامل مخلوق جنت ہے, یعنی اللہ کی پیدا کی ہوئی نعمتوں کی حامل ہے, اور اللہ والے حامل خالق جنت ہیں, جنت کا پیدا کرنے والا ان کے دل میں ہے, لہذا اہل اللہ افضل ہیں جنت سے. میرے شیخ فرماتے تھے شاہ عبدالغنی رحمۃ اللہ علیہ کہ جنت اللہ والوں کا مکان ہے, اللہ والے اس کے مکین ہیں, مکین افضل ہوتا ہے مکان سے. تو دوستو یہ اکثر توبہ کرتے وقت شیطان کہتا ہے کہ تم بیکار توبہ کرتے ہو, کیونکہ توبہ تمہاری ٹوٹ جاتی ہے. بہت سے لوگوں نے توبہ کرنا ہی چھوڑ دیا شیطان کی اس مکر فریب سے. آج اختر اس مکر فریب کے ٹاٹ میں آگ لگا رہا ہے کہ شیطان کے چکر میں مت آؤ, چاہے لاکھ دفعہ توبہ ٹوٹے, ٹوٹنا اور ہے توڑنا اور ہے. توبہ کرتے وقت تو شکست توبہ کا ارادہ نہ کرو, عزم شکست توبہ نہ کرو, بلکہ توبہ کے عزم توبہ پر عزم رکھو کہ اس توبہ کو توڑنا نہیں ہے. اب رہ گیا ڈر کہ اللہ توبہ تو کر رہا ہوں مگر مجھے خوف ہے کہ میری توبہ ٹوٹ جائے گی, تو خوف شکست توبہ قبول توبہ کے لیے منافی نہیں ہے, بلکہ خوف شکست توبہ میں انتہائی بندگی, انتہائی عبدیت, انتہائی اپنی عاجزی کا اقرار ہے. تیری ہزار رفعتیں, تیری ہزار برتری میرے ہر ایک شکست میں, میرے ہر ایک قصور میں. تیری ہزار رفعتیں, تیری ہزار برتری میرے ہر ایک شکست میں, میرے ہر ایک قصور میں. دیکھو اللہ تعالیٰ نے یہ اس مجمع کا مزہ آگے والوں کو نہیں ہے, ایک نظر کھڑے ہو کے دیکھ لو, مگر ایک آدمی کھڑے ہو, ایک آدمی, کیوں بہت سے لوگ کھڑے ہو جاؤ گے تو نظر نہیں آئے گا. آیا مزہ؟ دیکھو آج اللہ تعالیٰ نے اس جنگل میں اتنی جگہ دے دی, حد نظر ہے نا, بھر دیا اللہ نے. دیکھیں ہم نے پیالہ بنایا, آدمی نہیں بنایا, آدمیوں سے اللہ نے بھر دیا پیالہ ہمارا. क्योंकि आदमियों को बुलाना आसान नहीं। देहातों में तो था कि अगर किसी की शादी हो, नान गोश्त का ऐलान हो जाता था तो पांच पांच मील से लोग लाठी कंधे पर और लाठी में जूता टंगा हुआ, देहाती लोग, और तलेदार हैं जूता घिस न जाए, और इतना खाते थे कि दो तीन दिन तक उनको मोशन होते थे, क्योंकि जानते थे अब कहीं महीना दो महीने पर कहीं शादी वादी होगी। गरीब लोग थे, लेकिन कराची में ये जोग्राफिया नहीं है, और तारीख हमेशा जोग्राफी की ताबे होती है। चाहे आप देखते हैं जब औरतों का हुस्न या लड़कों का बिगड़ जाता है, उम्र ज्यादा हो जाती है, तो सबकी तारीख इश्क मोहब्बत खत्म हो जाती है। तो जोग्राफिया जो है तारीख ताबे जोग्राफिया की है। इसलिए मेरा शेर है कि नजर की हिफाजत करो, वरना क्या होगा, उधर जोग्राफिया बदला इधर तारीख भी बदली, उधर जोग्राफिया बदला इधर तारीख भी बदली, न उनकी हिस्ट्री बाकी न मेरी मिस्ट्री बाकी, सारी आशिकी नाक से निकल जाएगी, और जो जवानी जाया हुई वो अलग हुई, जो गजब और लानतें की लानती आमाल सादिर हुए वो उसका वबाल अलग है। इल्ला मन ताबा वामिल आमलन सालिहन, जो तौबा कर लेगा और नेकमल करेगा अल्लाह ताला उसकी बुराइयों को भी नेकियों से बदल देंगे। देखा अल्लाह का करम, खाली माफी नहीं है, नामाए आमाल में जो बदनजरी जिनाकारी शराब नोशी जितने भी बड़े बड़े गुनाह हैं इनको अल्लाह मिटाकर वहां उसकी नेकियों को लिख देंगे, क्योंकि इसी आयत के बाद है उलाए का युबद्दिलुल्लाहु सय्यातिहिम हसनात, जो तौबा कर लेगा दिल से उसकी हम बुराइयों को नेकियों से बदल देंगे। अल्लामा आलूसी रहमतुल्लाह अलैह इसकी तफसीर में लिखते हैं कि तीन तरीके से अल्लाह ताला बुराइयों को तौबा के बाद अपने गुनहगार बंदों की बुराइयों को तौबा के बाद तीन तरीके से नेकियों से बदल देते हैं। तरीका नंबर एक सुनो, तफसीर रहमानी पेश करता हूं कि जहां जहां उसकी बुराइयां हैं उसी की नेकियां, उसी शख्स की नेकियां वहां लिख देता है। ये तफसीर नंबर अव्वल है, तफसीर रहमानी में सब चीजें आपको मिल जाएंगी, मगर अरबी बहुत मुश्किल है उसकी। कैसे, मिसाल से बात समझ में आ जाती है। एक शख्स गाता है फिल्मी गाना, फिल्म एक्टर से, उसके बाद तौबा करके वो हज करने चला गया या चली गई। अब वहां उसने कहा अल्लाह तौबा करते हैं, अब कभी गाना नहीं गाएंगे, एक और हम कभी कभी स्टेज पर नाचेंगे भी नहीं, सब गुनाहों से तौबा। अब उसने कहा लब्बैक अल्लाहुम्मा लब्बैक लब्बैक ला शरीक लक लब्बैक इन्नल हमद व निअमत लक वल मुल्क ला शरीक लक। अब अल्लाह मालूसी फरमाते हैं कि जितने गाने उसके थे नामे आमाल में सबको अल्लाह क्रास करके मिटा करके वहां लब्बैक लिखवा देगा, यानी उसी की नेकियों को वहां लिखा देगा, यानी वो अमल वो वहां किसी फरिश्ते को भी खबर नहीं होगी कि यहां क्यों क्रास किया गया, ये जगह खाली है, जरूर कोई बात है जिन से, अल्लाह ताला जगह खाली नहीं रहने देंगे, इसके गुनाहों की जो तहरीर होगी वहां नेकी लिखवा देंगे और बाकी क्रास सब हो जाएगा, माफी हो जाएगी, वहां उसकी नेकियां लिखा देंगे, जैसे गाना मिटाकर लब्बैक अल्लाहुम्मा लब्बैक लिखा होगा, और अल्लाह ताला अपने हुक्म से मिटाएंगे। इसमें फरिश्तों की खिदमत अल्लाह ताला नहीं लेंगे बंदों के लिए, क्योंकि फरिश्ते फिर ताना देते कि आपके बंदे यही हैं जिन्होंने ऐसी नालातियां की थी, हमने मिटाया हाथ से। तो अब हकीमुल उम्मत थानवी रहमतुल्लाह अलैह फरमाते हैं कि अल्लाह ताला कितने करीम हैं कि हमारी खताओं को मिटाते हैं खुद अपने हुक्म से, फरिश्तों का भी एहसान हम पर नहीं रखते, जैसे बादशाह अपने बेटे की खता को खुद माफ कर दे और छुपा दे और किसी पब्लिक को पता न चलने दे कि मेरे शहजादों की रुसवाई न हो, अल्लाह ताला ने हम सबको हमारी रुसवाइयों से पनाह बचाया और गुनाहों को खुद मिटाया। फिर दोबारा हयात आ गई, तौबा करने से गुनहगार को दोबारा हयात आ जाती है। तेरा जिक्र है मेरी जिंदगी, तेरा भूलना मेरी मौत, जो अल्लाह को भूलता है उसकी मौत है, जब फिर याद करता है तो फिर दोबारा हयात पा जाता है, जैसे अभी बिजली चली गई थी फिर आ गई। तेरा जिक्र मेरी जिंदगी, तेरा जिक्र मेरी जिंदगी, तेरा भूलना मेरी मौत है, जब कभी मामूल छूट जाए जब याद आए तो फिर शुरू कर दो। जिक्र के नाते और मामूलात जो छूट जाते हैं उसकी कजा नहीं है, बस तौबा काफी कि अल्लाह ताला इतने दिन तक हम आपको भूले हुए थे, अब दोबारा फिर शेख का बताया हुआ जिक्र शुरू कर दो। ذکر کی قضا نہیں ہے کہ اب دوبارہ سب ادا کرو. مدت کے بعد پھر تیری یادوں کا سلسلہ, مدت کے بعد پھر تیری یادوں کا سلسلہ, ایک جسم نہ تو آپ کو توانائی دے گیا. رخصت کے وقت وہ تیرا مڑ مڑ کے دیکھنا زخم جگر کو اور بھی گہرائی دے گیا. میں رومانٹک سے مولا کا عشق سکھاتا ہوں, عشق مولا کو, عشق لیلا کو عشق مولا میں کنورٹ کرنے کی اور ٹرانسفر کرنے کی. اب پھر سنیے, عشق لیلا کو عشق مولا میں تبدیل کرنے کے لیے, منتقل کرنے کے لیے, ٹرانسفر کرنے کے لیے, کنورٹ کرنے کے لیے اپنی بنوٹ چلاتا ہوں. بنوٹ لاٹھی کا ہاتھ ہوتا ہے, دکھاتا ہے پیر کی طرف, مارتا ہے سر پر, اس کو کہتے ہیں فن. تو ہمارے گناہ اللہ کس طرح مٹاتا ہے, تفسیر نمبر ایک ہو گئی کہ گناہوں کی جگہ جہاں جہاں گناہ تھے اس کو مریل کو صاف کر کے اللہ اسی کی نیکیاں وہاں اپنے حکم سے چڑھوا دیتا ہے. اس میں فرشتوں کی خدمت نہیں لیتا تاکہ فرشتہ ہمارے شہزادوں کو قیامت کے دن تانا نہ دیں. یہ مضمون دیکھ لو, حدیث کا مضمون ہے یہ. انص اللہ توبہ کے بعد, ان العبد اذا تاب, جب بندہ توبہ کر لیتا ہے تو پھر کیا ہوتا ہے, انص اللہ تعالی ملائک حفظته, فرشتوں کو بھی بھلا دیتا ہے, وہ جوارح اس کے اعضاء سے بھی بھلا دیتا ہے, وہ معالم فی الارض اور زمین کے نشانات کو بھی مٹا دیتا ہے. خود اللہ انص اللہ, اللہ بلاتا ہے, فرشتوں کی خدمت نہیں لیتا. یہ حدیث کے الفاظ ہیں تاکہ مدلل ہو جائے تقریر. یہ نہ کہو کہ دلیل اس کی تقریر, اس کی دلیل نہیں ملی, جس کی وجہ حکیم الامت تھانوی رحمۃ اللہ علیہ نے یہی کیا کہ اللہ تعالیٰ خود مٹاتے ہیں, فرشتوں سے کیوں نہیں کام لیتے کہ فرشتے ہمارے بندوں کو تانا دیتے. یہ علاج ہے ہماری رکھی اپنے غلاموں کی, جن کی رحمت کی یہ شان ہوئے تو کیسے ہم کو رسوا کریں گے. تفسیر نمبر دو, تفسیر رحمانی سے پیش کرتا ہوں کہ جو گناہ کرتے کرتے جو گناہوں کے تقاضا کی شدت ہو جاتی ہے, اللہ تعالیٰ اس شدت تقاضائے معصیت کو ختم کر کے پھر نیک اعمال کرنے کے تقاضائے پیدا شدید ڈال دیتا ہے. تقاضائے شدت تقاضائے معصیت کو شدت تقاضائے حسنات میں بدل دیتا ہے, یعنی جتنا گناہوں پر حریص تھا اتنا نیک اعمال پر حریص رہتا ہے, ڈھونڈتا رہتا ہے کہاں کوئی دیوانہ ملے گا, کہاں کوئی اللہ والا ملے گا جس سے ہم اللہ کی محبت سیکھیں. اب اختر کا ایک شعر یاد آ گیا اچانک, دل چاہتا ہے ایسی جگہ میں رہوں جہاں, دل چاہتا ہے ایسی جگہ میں رہوں جہاں جیتا ہو کوئی درد بھرا دل لیے ہوئی, جہاں کوئی اللہ والا درد بھرا دل لیے ہوئے جی رہا ہو اور اس کے صبح شام گزر رہے ہوں, اس کے ساتھ اپنے صبح شام ملاؤ, اس کے ساتھ ایام و لیالی ملاؤ, پھر دیکھو ساری دنیا کی لیلاؤں کا خالق نمکیات لیلائے کائنات جب دل میں ملے گا تو گراؤنڈ فلور کے تمام نجاستوں کے گٹر لائنوں میں مرور عبور سے سرور حاصل کرنے کی طبیعت متنفر ہو جائے گی. دو تفسیر ہو گئی نا, تقاضائے شدت تقاضائے معصیت کو, کیونکہ گناہ کرنے سے نفس میں تقاضا بڑھ جاتا ہے. حکیم الامت فرماتے ہیں کہ گناہ کر کے جو سکون لینا چاہتا ہے کہ تقاضا تنگ کر رہا, چلو گناہ کر لو ایک دفعہ پیٹ بھر کے, تو فرماتے ہیں تقاضا کم نہیں ہوگا, تقاضا اور شدید ہو جائے گا. جیسے خارش میں اگر کھجلاؤ گے تو خون نکلے گا, کھال پھٹ جائے گی اور خارش میں کمی نہیں آئے گی. ارے ظالموں, کسی حکیم سے کڑوی دوا صافی پی لو, مصفی پی لو, خون صاف کرا لو تو خود ہی کھجلانے کو دل نہیں چاہے گا. جب دل میں اللہ کی عظمت کا جھنڈا لہرائے گا, دل میں اللہ کی محبت آ جائے گی تو تعالیٰ کی عظمت کے سامنے تمہیں گناہوں کے تقاضے اور خارش کا تقاضا نہیں ہوگا. جس کو خارش ہو تو سمجھ لو اس کا خون خراب ہے, جس کو گناہوں کے تقاضے ہیں تو سمجھ لو اس کا دل خراب ہے, اس کا علاج کیا جاتا ہے. یہ تھوڑی کہ کہیں خارش میں بڑا مزہ آ رہا ہے. ایک صاحب نے کہا حکیم الامت کے بعد میں ہے کہ وہ خارش میں ان کو مزہ بھی آتا ہے. لوگ کہتے ہیں نا گناہ میں مزہ آتا ہے, گناہوں کی مزہ کی مثال ایسی ہے جیسے خارش میں کھجلانے میں مزہ آتا ہے. لیکن فرمایا کہ ایک شخص کھجلا رہا تھا, کہہ رہا تھا اتنا مزہ آ رہا ہے جیسے میری شادی ہو رہی ہے اور ولیمہ ہو رہا ہے اور دیگیں چڑھی ہوئی ہیں, شامیانہ لگا ہوا ہے, اس طرح اشارہ کر رہا ہوں. لیکن جب کھجلاتے کھجلاتے خون نکل آیا, کھال پھٹ گئی, تب رونے لگا کہ اب تو ایسا لگ رہا ہے کہ شامیانے اجڑ گئے, بیوی بھی کہیں بھاگ گئی, دیگیں بھی اڑ گئی آندھی سے,
تو فرمایا کہ گناہ کے بعد سوچ لو کتنے پریشانی ہوتی. لہذا خارش کا علاج کھجلانا نہیں ہے, اپنے خون کا علاج کراؤ کہ خون صاف ہو جائے, انشاءاللہ کھجلانے کو دل نہیں چاہے گا. آپ لوگوں کی کھال اچھی ہے, ابھی کوئی آدمی آپ کے کھجلانے لگے بولو آپ کیا کہو گے, بھائی کیا کر رہے ہو, یہ مجھے کوئی خارش تو نہیں ہے. اچھی بھلی کھال میں خارش سے سخت غصہ آتا ہے, تو جب انشاءاللہ دل اچھا ہو جائے گا تو گناہوں کی خارش سب ختم ہو جائے گی. پھر کوئی مفت میں بھی گناہ کا دعوت دے گا تو آپ مفت میں بھی گفٹ نہیں لے سکیں گے, اور یہ کہیں گے اے حسین تیرا مال اگرچہ گفٹ اور مفت ہے مگر میرا ایمان مفت کا نہیں ہے. حکیم الامت تھانوی رحمۃ اللہ علیہ کو ایک شخص نے سرما دیا, وہ کہا حضرت مفت میں ہدیہ دے رہا ہوں. فرمایا اس کے اجزاء بتاؤ, میں اپنے خاندانی حکیم سے پوچھوں گا, جب وہ کہیں گے کہ یہ سرما ٹھیک ہے آپ کے لیے تب میں استعمال کروں گا. وہ بڑے میاں غصے میں آ گئے, ذرا بڈھوں کو غصہ جلدی آتا ہے. کوئی کاغذ مت رکھو میرے سامنے, چھپا کے رکھو, مضامین میں خلل اندازی مت کیا کرو. اس کے لیے اللہ تعالیٰ سے فہم سلیم مانگو, پرچے وہیں سے دکھا رہے, ہاتھ میں کیوں لیا تم نے؟ جب پرچہ ہاتھ میں آتا ہے تبھی تشویش شروع ہو جاتی ہے. تو حضرت تھانوی رحمۃ اللہ نے فرمایا کہ تم سرمے کے اجزاء جب پہلے بتاؤ پھر میں سرما استعمال کروں گا. اس نے کہا صاحب مفت میں دے رہا ہوں اتنے ناز و نخرے مفت کے لیے؟ فرمایا تیرا سرما تو مفت کا ہے, میری آنکھیں مفت کی نہیں ہیں. لہذا جب گفٹ اور مفت میں کوئی گناہ ملے تو بھی نظر بچا لو دوری سے, اور کہو کہ اللہ یہ حسین چاہے مفت میں بھی ملے مگر میرا ایمان مفت کا نہیں. دیکھو اس کا ہمیشہ خیال رکھو. اگر بتاؤ ایک صاحب نے کہا کہ ٹیلی ویژن اس لیے لایا ہوں کہ میرے لڑکے دوسروں کے گھر میں جاتے ہیں. میں نے کہا اگر زہر نہ ہو تمہارے آڑوس پڑوس میں تو کیا جوڑیا بازار سے زہر لا کے گھر میں رکھو گے لڑکوں کے کھانے کے لیے؟ ٹیلی ویژن وی سی آر ننگی فلمیں آج اسی سے ہمارے بچے تباہ ہو رہے ہیں. اتنا دل ان کا سیاہ ہو رہا ہے کہ بزرگوں کے پاس جانتے ہوئے ڈرتے ہیں کہ وہاں وی سی آر ننگی فلمیں گناہ ہم سے چھوٹ جائیں گے. لیکن ان کو پیار و محبت سے لے جاؤ, گناہ چھوٹے گا نہیں, گناہ چھوڑنا نہیں پڑے گا, چھوٹ جائے گا. جیسے کہ 40,000 رشوت تغلق ہاؤس کے دفتر سے ایک شخص لے جا رہا ہے نیو کراچی, راستے بھر سوچ رہا ہے ایسی ساڑی لاؤں گا, ایسا ٹیلی ویژن رنگین خریدوں گا, چنی اور چنا وغیرہ وغیرہ, سوئنسو. اتنے میں ایک دوست اس کا آتا ہے کان میں کہتا ہے کہ پولیس کی موبائل آ رہی ہے تم کو گرفتار کرے گی, نوٹوں پر دستخط ہیں. دس بیلا پر جا کر ایک گٹر کھلا ہوا دیکھا, ڈھکن چور تھا, اس کو دعا دیا پہلے کہ اللہ اس کو اللہ والا بنا دے, چوری سے توبہ کر لے. مگر ڈھکن کھلا ہوا, اگر چوراتا نہیں تو یہ ڈھکن کھلا ہوا, اس میں نوٹ ڈال دیا سب 40,000 کے نوٹ. اتنے میں موبائل آ گئی آگے گولی مار کر. گولی مار پر سن لو, گولی مار پہلے انتھرائز تھا, قانونی نہیں تھا. کمشنر سے مشاہدہ کیا شاعروں نے, اور کمشنر سے کہا یا تو مجھ کو آج گولی مار دو, یعنی گولی مار ہمارے نام لیز کر دو, یا تو مجھ کو آج گولی مار دو. پہلا گولی مار بستی ہے, دوسرا گولی بندوق کی ہے. یا تو مجھ کو آج گولی مار دو, یا تو مجھ کو آج گولی مار دو. اسی مشہر پر پورا گولی مار لیز ہوا ہے. یہ شاعر بعض وقت شعر بڑے کام کر جاتے ہیں. بتاؤ میں کیا کہہ رہا تھا, جب نوٹ ڈال دیا موبائل نے گولی آگے گولی مار نے پکڑا, کہا کہ کیا بات ہوں؟ کہا سر میری انٹیلیجنس نے خبر دی آپ 40,000 رشوت لے کے جا رہے ہیں, آپ دیکھ لیجیے, آپ تلاشی لیجیے. اس نے کہا کرتا اتارا, ٹوپی اتارا, پھر کہا آگے کیا اتاروں, کیا حکم ہے؟ ہم کہا بس ہاتھ جوڑتا ہوں میں خود ٹٹول لوں گا. تو انہوں نے ایئرپورٹ پر جیسے ٹٹولتے ہیں اس انداز سے ٹٹول لیا کہ بھائی 40,000 کے نوٹ کی گڈیاں ایسے تو نہیں ہوں گی چھپ جائے, کوئی مستور آدم میں اتنی صلاحیت نہیں ہے 40,000 کے نوٹ کی گڈیاں چھپا لیں. آخر میں انہوں نے ہاتھ جوڑ کر معافی مانگا کیونکہ ذرا لباس صاف ستھرا تھا, اور کہا جائیے آپ. تو میرے شیخ مرشد شاہ عبداللہ الخطاب دامت برکاتہم و عمد فیوزہم نے فرمایا کہ یہ بتاؤ 40,000 یہ نوٹ کی گڈی اس کو چھوڑنا پڑا یا خود ڈال دیا اس نے اور ڈال کر خوش ہوا یا نہیں؟ تو جب اللہ پر عظمت، اللہ کی عظمت، قیامت کا میدان محشر کا حساب و کتاب اور دوزخ کی آگ پر یقین کامل اور جنت پر ہو جائے گا، تو جب اللہ تعالیٰ کا عظمت دل میں آ جائے گی تو انشاءاللہ تعالیٰ گناہ چھوڑنے نہیں پڑیں گے، خود بخود چھوٹ جائیں گے. حکیم الامت نے فرمایا کہ ایک بچہ بڑا ہو کر دودھ پیتا تھا تو ماں کو حکیم نے بتایا کہ اپنے پستان پر تم نیم کی اور پتی پیس کر پلاسٹر کرو. تو جب اس نے پھر پیا تو کہا رہے اماں آپ تو دودھ بڑا کڑوا. تو دودھ پینے سے حرام پھیل سے دونوں بچ گئے، بچہ بھی اماں بھی. تو فرمایا کہ اللہ والوں کے ساتھ رہو، یہ گناہوں کے پستان پر نیم کا پلاسٹر لگانے کا کو خوب جانتے ہیں، ان کی صحبت سے انشاءاللہ تعالی آپ کو گناہوں میں تلخیاں اور کڑواہٹ معلوم ہوگی اور روز بروز اللہ کے ذکر میں مزہ آئے گا، اللہ کے نام میں اتنا نور معلوم ہوگا، اللہ کے نام میں اتنا مزہ آئے گا. ملیریا کے مریض کو بریانی اور کباب کا مزہ نہیں آتا، مٹھائی بھی اس کو کڑوی معلوم ہوتی ہے کیونکہ زبان پر سفرا چڑھا ہوا ہے. جب گناہوں کے اندھیرے، گناہوں کی لعنتیں اور نحوستیں روح اور دل پر چڑھے ہوتے ہیں تو اللہ کے نام میں مزہ نہیں آتا. جب تقویٰ اختیار کرو گے، گناہ چھوڑ دو گے تو ملیریا گناہوں کا اتر جائے گا. پھر اللہ کی محبت کے کباب، اللہ کی محبت کی بریانیاں اور پلاؤ اور اللہ کے نام کی لذت اتنی معلوم ہوگی کہ ان شاء اللہ تعالیٰ سورج و چاند کی روشنیاں آپ کو لوڈ شیڈنگ معلوم ہوگی اور لیلاؤں کے نمکیات آپ کو گراؤنڈ فلور کے پیشاب و پیخانے کے مرور سے سخت احتیاط کریں گے. اپنی بیوی کے علاوہ کسی کو دل نہیں دیں گے، اپنی بیوی ہی کو دیکھیں گے آپ، جو حلال ہے اور نعمت ہے کہ بیویوں سے بعض وقت ولی اللہ بچے پیدا ہو گئے اور بیڑا پار ہو گیا اور پلاؤ بریانی اور شامی کباب کی لذتیں اس کے سامنے ہیچ ہو گئیں. آپ کو اپنی بوریا، اپنی چٹائی تخت شاہی سے افضل معلوم ہوگی. خدا کی یاد میں بیٹھے جو سب سے بے غرض ہو کر تو اپنا بوریا بھی پھر ہمیں تخت سلیمان تھا. سلاطین کے تخت و تاج آپ کو نیلام ہوتے ہوئے معلوم ہوں گے. یہ نہیں کہ کلنٹن آ گیا تھا اب کانپ رہے ہیں، بڑے بڑے سیف نما سلطے کا نشان اور ایک کافر بادشاہ کو دیکھ کر کانپ رہے ہیں. تو بہت بڑا بڑا اس میں ٹائی پٹرون مرسٹیز پر جا رہا ہے، کیسا صوفی ہے وہ جو مالداروں کو دیکھ کر کانپنے لگے کہ ان کے پاس بہت دولت ہے. ارے ظالم، جس کے پاس اللہ ہے اس سے بڑھ کر کون رئیس ہے؟ جس کے پاس مولا اور اللہ نہیں ہے اس سے بڑھ کر مسکین کوئی نہیں. جو بے مولا ہے اس سے بڑھ کر مسکین کوئی نہیں اور اس سے بڑھ کر مالدار کوئی نہیں. اور اہل دولت سے عرض کرتا ہوں پھر کہ جب اللہ کے دین کی خدمت کی سعادت نصیب ہو تو سجدہ کرو شکر کا، اللہ کا شکریہ ادا کرو. یہ مالک آپ کا احسان ہے کہ آپ نے دولت دی، پھر اپنے راہ میں خرچ کی توفیق بھی دی. مال اور ہے، دل اور ہے. بعضوں کے پاس مال ہے، دل نہیں. بعضوں کے پاس دل ہے، مال نہیں. مگر جن کے پاس مال نہیں ہے، دل ہے، ان کی تمناؤں پر اللہ تعالیٰ ان کو اجر دے گا. جیسے کہ ایک بنی اسرائیل کا امتی نے کہا کہ اللہ یہ پہاڑ غلہ بن جاتا تو آپ کے غریبوں میں ہم تقسیم کر دیتے. تو فوراً وہی نازل ہوئی اس بنی اسرائیل کے زمانے میں کہ اپنے اس غریب امتی سے کہہ دو جس نے تمنا کی تھی کہ اگر یہ پہاڑ غلہ بن جاتا تو میں آپ کے غریبوں میں تقسیم کرتا، میں نے آپ کی اس اے نبی آپ کے اس بندے مسکین کے نام اعمال میں ایک پہاڑ کے برابر غلہ تقسیم کرنے کا ثواب دے لکھ دیا. لیکن جس کے پاس مال ہے اور دل نہیں ہے بہت خطرے میں. اس نے حضور صلی اللہ تعالی وسلم کی خون نبوت کو نہیں پہچانا کہ اللہ کے دین پر، اللہ کی محبت پر، اللہ کی محبت کے نشریات پر طائف کے بازار میں وحب کے دامن میں سرور عالم صلی اللہ علیہ وسلم کا خون نبوت بھی بہا ہے. 70 صحابہ شہید ہوئے، اولیاء صحابہ صدیقین اور صحابہ کی خون بہے. اس دین پر ہمارے دولت کی کوئی قیمت نہیں، ہمارے علم کی کوئی قیمت نہیں، ہماری تقریر کی کوئی قیمت نہیں، ہماری تصنیف کی کوئی قیمت نہیں، ہماری دولت کی کوئی قیمت نہیں، ہماری سلطنت کی کوئی قیمت نہیں، ہمارے تاج کی کوئی قیمت نہیں، زمین کی کوئی قیمت نہیں، آسمان کی کوئی قیمت نہیں، سورج و چاند کی کوئی قیمت نہیں. اللہ اللہ بہت بڑا مالک ہے دوستو, آنکھیں کھول لو, مولا مولا ہے, اللہ سے بڑھ کر کوئی چیز نہیں ہے, اس پر فدا ہو کر شکریہ ادا کرو کہ ہماری جان, ہمارے مال, ہمارے آبرو, ہماری اولاد, ہماری مال, ہماری عزت سب اللہ پر فدا ہو جائے تو بھی اللہ تعالیٰ کی عظمت کا حق مدار نہیں کر سکتے. بس تو دوستو یہ عرض کرتا ہوں کہ ایک مجذوب نے اللہ سے پوچھا کہ آپ کی کیا قیمت ہے جو میں ادا کر دوں. آسمان سے آواز آئی کہ دونوں جہان مجھ پر فدا کر دے. اس نے کیا کہا, اس نے کیا کہا, قیمت خود ہر دو عالم گفتے ہی, اے اللہ آپ نے اپنی قیمت دونوں جہان فرمایا, ابھی تو آپ بہت سستے ہیں, نرخ بالا تم, آپ بھاؤ اپنا اور بڑھائیے کہ ارزانی ہونوں, ابھی آپ ہم کو سستے معلوم ہوتے ہیں. تو دوستو یہ عرض کر رہا ہوں کہ ہم لوگ کچھ بنا کر فخر نہ کریں, شکر کریں, ورنہ قبول بھی نہیں ہوگا, پیسہ بھی جائے گا قبول بھی نہیں ہوگا. تکبر و فخر مت کرو, تکبر سے بچنا ہے تو شکر کرو. کیونکہ جانس برگ مولانا عبدالحمید صاحب افریقہ کے دارالعلوم آزاد ویل کے محتمم اور بہت بڑے عالم اور میرے خلیفہ جن سے علماء بیعت ہو رہے ہیں, انہوں نے ٹیلی فون سے کہا کہ مجھے بڑائی کا اندیشہ ہے کہ علماء کافی بیعت ہو رہے ہیں, کہیں میرے دل میں بڑائی نہ آ جائے. میں نے کہا کہ بڑائی کا علاج سن لو, فوراً شکر ادا کرو. آپ چاہیں ہمیں ہے کرم آپ کا, ورنہ ہم چاہیں کہ تو قابل نہیں. آپ کا کرم ہے مالک, تو شکر کی برکت سے آپ تکبر سے محفوظ ہو جائیں گے. کیونکہ شکر ذریعے قرب الہی ہے اور تکبر ذریعے بود الہی ہے. اللہ سے بندہ دور ہوتا ہے تکبر کی لعنت سے, بڑائی کی لعنت سے, اور شکر سے قریب ہوتا ہے, اور قرب اور بود میں تضاد ہے اور اجتماع ذہن محال ہے, دونوں چیزیں جمع نہیں ہو سکتی. لہذا شکر جو کرتا رہے گا تکبر سے محفوظ رہے گا. فوراً کو اللہ آپ کا کرم ہے, ہم اس قابل نہیں. تو یہ دارالعلوم کا مقصد میرا سن لو, دارالعلوم میرے پاس موجود ہے گلشن اقبال میں, یہاں مسجد بنوائی اللہ کے کرم نے. کسی کا یہاں پورے کراچی میں شاید کسی کا چندہ نہیں ہے. دارالعلوم میں جو بن رہا ہے اس کے لیے صرف میں انفارمیشن کرتا ہوں, اطلاع کرتا ہوں کہ دیکھو اپنی کرنسی ٹرانسفر کر لو ورنہ پچھتاؤ گے, اور پھر وہاں قیامت کے دن شکریہ ادا کرو گے کہ ہمیں اطلاع دی اور ہم نے حصہ لیا اس میں. بادشاہوں سے ہمارا کوئی رابطہ نہیں, نہ الجزائر, نہ مراکش, نہ نائجیریا, نہ کویت, نہ دبئی. بعض لوگوں نے میرے بارے میں یہ اڑایا ہوا ہے کہ ان کے پاس بادشاہوں سے رابطے ہیں, ان کا بستہ بادشاہوں سے وابستہ ہے. میں کہہ رہا ہوں میرا کوئی رشتہ نہیں ہے بادشاہوں سے, میرا ہی غریب, میرے سب متوسط دوست احباب ہیں, یہ میرے ہی احباب سے سب کام ہو رہا ہے. لیکن دعا کرو کہ اللہ تعالیٰ اس کو قبول فرمائے اور اس دارالعلوم سے علماء ربانین پیدا ہوں, علماء اللہ والے پیدا ہوں, اور لڑکیوں کے مدرسے سے عالمات پیدا ہوں, اور رابعہ بصریہ جیسی اللہ والی پیدا ہوں, جو جن سے اللہ کی محبت کا زلزلہ اور غلغلہ اور دمدمہ پیدا ہو سارے عالم میں. یہ میرے درد دل کی آواز ہے, رسمی مولوی میں نہیں پسند کرتا, نہ اپنے لیے نہ اپنے بچوں کے لیے. وہ عالم جو درد دل رکھتا ہو سینے میں, اللہ تعالیٰ کے نام پر جان فدا کرنے والا ہو, اور میرے اختر کو, میری اولاد کو, اور میرے جملہ دوستوں کو, اور علماء دین کو, اور میرے مجاہدین کو اپنی محبت کے درد کے نشریات کے لیے قبول فرما. اور جب اختر سفر کرے تو مجھے اللہ کچھ عاشقوں کی جماعت بھی دے کہ عشق تنہا زندہ نہیں رہتا, سارے عالم میں اللہ کے نام پر ایک جماعت مجھے عطا فرما جو اختر کے ساتھ جنگلوں میں, سکوت صحرا میں, لبے دریا میں, پہاڑوں کے دامن میں آہو فغاں کرنے کرے, اور سارے عالم کو اللہ کی محبت کی نشریات کی کوشش کرے, اور کوشاں بھی رہے اور رواں دواں بھی رہے, اور شادہ و فرحاں بھی رہے اور غزل خاں بھی رہے. کیا وجہ بتاؤ بھائی؟ 12:10 ٹھیک ہے, اللہ تعالیٰ ہے. ہاں توبہ, وہ گناہوں کو نیکیوں سے بدلنے کی جو آیت ہے قرآن پاک میں کہ میں اپنے گنہگار بندوں کو توبہ کی کیمیکل کی برکت سے ان کی برائیوں کو میں نیکیوں میں تبدیل کرتا ہوں. اس تبدیلی کی تین قسمیں علامہ مالوسی رحمۃ اللہ علیہ نے سید محمود بغدادی مفتی بغداد نے تفسیر روح المانی جو دنیا میں سب سے بڑی تفسیر ہے, علامہ انور شاہ کشمیری رحمۃ اللہ علیہ فرماتے ہیں کہ تفسیر روح المانی جیسی عربی زبان میں کوئی تفسیر نہیں. اب دیکھو ایک ہی عبارت ورحمنا وعفو عنا کہ آپ میرے گناہوں کے نشانات کو مٹا دیں, کوئی گواہی باقی نہ رہے. وقفل لنا بیدال جمیل و ستر القبیل آپ میری نیکیوں کو بندوں پر ظاہر کر دیجئے مگر برائیوں کو چھپا لیجئے. ورحمنا ورحمنا کی تفسیر دیکھیے تفسیر علمانی اور پھر علماء حضرات اس کی عبارت میں غور کریں کہ کس قدر بلاغت ہے. فرماتے ہیں ورحمنا اے تفضل علینا بی فنون العلائی ما استحقاقنا بافانی لقاب, یعنی جو بندہ گناہوں سے طرح طرح کے عذاب کا مستحق تھا جب ہم نے معافی مانگ لی اور آپ سے مغفرت مانگ لی تو آپ ہم پر طرح طرح کی نعمتوں کی بارش اس بندے گنہگار پر کر دیجئے جو طرح طرح کے عذاب کا مستحق تھا. لیکن عبارت کتنی عظیم شان ہے, تفضل علینا بفنون العلائی ما استحقاقنا بافانی لقاب. اس کے بعد میرے شیخ فرماتے ہیں شاہد الغنی رحمۃ اللہ علیہ کہ واف و انا میں انتا نہیں ہے, گفتگو کی ابھی اجازت نہیں ہے, گناہوں کے اندھیرے میں ہو, پردے پڑے ہوئے ہیں, حجابات ہیں گناہوں کے, کہو معافی چاہتا ہوں. واف و میں انتا پوشیدہ رہے گا, واف و انا میں اے آپ معاف کر دیجیے ہمیں, مگر انتا نہیں ہے, گفتگو براہ راست نہیں ہے, حضوری نہیں حاصل ہو, غائبانہ غائب ہو تم, گناہوں کے اندھیروں میں پڑے ہوئے ہو, واف و انا کہو. پھر اس کے بعد کہو وقف لنا, یہاں بھی انتا پوشیدہ ہے, اس کا نام نحو کے قاعدے میں ضمیر مستتر ہے, ضمیر مستتر انتا پوشیدہ ہے. اس کے بعد ورحمنا میں بھی ضمیر انتا پوشیدہ ہے کہ آپ ہم کو معاف کر دیجئے, بخش دیجئے, میری برائیوں کو چھپا دیجئے, نیکیوں کو سارے عالم میں پھیلا دیجئے. اس کے بعد ورحمنا بھی ہے, اس میں بھی انتا پوشیدہ ہے, انتا ضمیر مستتر پوشیدہ ہے کہ ہمیں طرح طرح کی نعمتیں دے دیجئے جبکہ ہم طرح طرح کے عذاب کے مستحق ہیں, مگر جب معافی مانگ لی تو اب میرے مولا آپ ہم کو عذاب سے نجات دیجئے بلکہ نعمتیں دیجئے. جہاں جہاں ورحمنا ہے وہاں نعمتوں کا سوال ہے کہ معافی کے بعد جیسے ابا معاف کر دیتا ہے تب بچہ کہتا ہے آپ کافی دیجئے, آپ جیب خرچہ دیجئے. تو ورحمنا میں چار نعمتیں ہیں, رب اغفر ورحم بخش دیجئے اور رحمت نازل فرمائیے. رحمت میں چار نعمتیں ہیں, نمبر ایک فراغ, توفیق اطاعت, عبادت کی توفیق بڑھا دیجیے کیونکہ گناہوں سے توفیق اطاعت اور حلاوت عبادت سے محروم کر دیا جاتا ہے. نمبر دو فراقی معیشت, روزی بھی بے برکت ہو جاتی ہے گناہ سے, لہذا روزی بڑھا دیجئے کشادگی اور بے حساب مغفرت اور اس کے بعد دخول جنت. یہ چار نعمتیں, یہ تفسیر حکیم الامت تھانوی رحمۃ اللہ علیہ کی ہے. اور علامہ مالوسی کی تفسیر وہی ہے, تفضل علینا ورحمنا, تفضل علینا بفنون العلائی ما استحقاقنا بافانی لقاب, طرح طرح کی سزاؤں کے مستحق ہم گنہگاروں کو جب معافی مانگ لی مغفرت مانگ لی تو آپ طرح طرح کی نعمتیں کی بارش کر دیجیے. لیکن آپ اے اللہ, اس میں ایک سوال پوشیدہ ہے بندے کا کہ آپ ہم سے درخواست دعا جو دلوا رہے ہیں اس میں انتا کی اجازت نہیں دے رہے ہیں, ضمیر مستتر کی اجازت دے رہے ہیں. واف و انا میں انتا پوشیدہ ہے, وقف لنا میں انتا پوشیدہ ہے, ورحمنا میں انتا پوشیدہ ہے, تو فوراً اللہ تعالیٰ نے اپنے کرم سے اجازت دے دی اور فرمایا اب کہو انتا مولانا, اب مجھ سے باتیں کرو, اب پردے گناہوں کے ہٹ گئے, اب کہو انتا مولانا, اب ہمارے مولا, اب ہمارے مولا ہے. جب معافی ہو گئی اور مغفرت ہو گئی اور رحمت کی بارش ہو رہی ہے, حجابات اٹھ گئے, پردے اٹھے ہوئے بھی ہیں, ان کی ادھر نظر بھی ہے, بلکہ مقدر آزما سر بھی ہے سنگے در بھی ہے. اب انتا مولانا کہو, جس کی تین تفسیر ہے, انتا انتا مولانا یعنی انتا سیدنا, آپ ہمارے آقا ہیں, ہم آپ کے غلام ہیں. انتا سیدنا, انتا ولیونا, انتا متولی امورنا, انتا مولانا, انتا مالکنا, آپ ہمارے آقا ہیں, ہمارے مالک ہیں, ہم آپ کے غلام و مملوک ہیں. وہ متولی امورنا, ہمارے سب کام بنانے والے ہیں آپ. اب اس کے بعد فرمایا سکھایا کہ جب ہم تم سے خوش ہو گئے اب یہ کہو وانصرنا علی القوم الکافرین, انتا مولانا فانصرنا علی القوم الکافرین, جب ہم نے معافی مانگ لی تو آپ اپنے دشمنوں سے ہم کو نہ پٹوائیے. جب ہم نے معافی مانگ لی تو اپنے دشمنوں سے ہم کو نہ پٹوائیے، کافروں سے ہم کو نہ مار کھلوائیے، فنسلنا علی القوم الکافرین. تو تیسری قسم باقی رہ گئی. نمبر ایک کیا ہے؟ تبدیل، برائیوں کو تبدیل کرنا نیکیوں سے. قسم اول تفسیر کیا ہے؟ نمبر ایک کہ جہاں گناہ لکھا ہوا ہے اس کو کاٹ کر اللہ تعالیٰ ہماری نیکیاں لکھ دیجیے. نمبر دو، تقاضائے معاشیت کی شدت کو نیکیوں کی تقاضوں کی شدت سے بدل دیجیے، یعنی ملکہ سیئات کو ملکہ حسنات سے بدل دیجیے. کیونکہ جو گناہ کر لیتا ہے دو چار بار، اس میں گناہ کی شدت، نفس پاگل کی طرح دوبارہ گناہ کرنا چاہتا ہے. کتنی پیاری تفسیر ہے کہ گناہوں کی پر عمل کرنے سے، گناہوں کی زندگی سے ہمارے تقاضے شدید شدت پکڑ گئے، شدت پکڑ گئے. تو اللہ تعالیٰ نے توبہ میں ایک کیمیکل رکھا ہے توبہ کی برکت سے، کہ تقاضائے معصیت کی شدت کو تقاضائے حسنات نیکیوں کے تقاضوں میں شدت دے دیتا ہے، شدت کو شدت سے بدل دیتا ہے، برائی کی شدت کو نیکیوں کی شدت سے بدل دیتا ہے. اب ہر طرف وہ اللہ کی نیکیاں تلاش کرتا ہے، اللہ والوں کے پاس رہتا ہے، فیکٹری میں رہتا ہے، کارخانوں میں رہتا ہے، جرمن جاپان کے وفود سے اپنے مال کی ایکسپورٹنگ کے لیے گفتگو بھی کرتا ہے، مگر پھر جب فارغ ہوتا ہے فوراً کسی اللہ والے کے پاس جا کر اپنے گناہوں کے اور اپنی دنیا کے بادلوں کو ہٹا کر اللہ تعالیٰ کو بے حجاب دیکھتا ہے. مجدد الفسانی امام ربانی اپنے مکتوبات امام ربانی میں لکھتے ہیں کہ اللہ والوں کے نور میں اللہ نے اثر رکھا ہے کہ اگر گناہوں کو پہاڑ سر پر منڈلا رہے ہوں، کسی صاحب نسبت اللہ والے کے پاس جاؤ تو دیکھو انشاءاللہ تمہارے گناہوں کو پہاڑ اڑتے نظر آئیں گے، بادل دل کے صاف ہو جائیں گے. یہ نسبت ماں اللہ میں طاقت ہے، کیونکہ وہ آفتاب جو ہے نکلتا ہے تو بادل ہٹ جاتے ہیں. جو خالق آفتاب دل میں رکھتا ہے اس کی برکت سے کیوں نہیں گناہوں کے بادل ہٹیں گے. لوگ کہتے ہیں صاحب نسبت اللہ والوں کو کیوں کہتے ہیں، میں کہتا ہوں فتخلی فی عبادی، جاؤ میرے بندوں سے ملو. اللہ نے کیوں نسبت ظاہر کی؟ ابا کہے میرا بیٹا ہے تو یہاں تو نسبت مان لیتے ہو، اور بیوی لیلہ اس کے بھائی کو کہتے ہو یہ نسبتی بھائی ہے میرا، یہاں نسبت سمجھ میں آ جاتی ہے. اور اللہ والوں کو صاحب نسبت تسلیم کرنے میں اشکالات ہوتے ہیں؟ جیسے لیلہ کے بھائی کو بیوی کے بھائی کو کہتے ہو نسبتی بھائی، ایسی مولا سے جن کو نسبت ہے ان کو بھی کہو صاحب نسبت ہو. برادر ان لا عجیب اور برادر نسبتی سمجھ میں آ جائے، سب اللہ والے صاحب نسبت. اب تیسری تفسیر سن لو، تفسیر سالس ہے یہ کہ اللہ تعالیٰ برائیوں کو، گناہوں کو نیکیوں سے بدلتے ہیں کہ گناہوں کو کراس کر کے اسی جگہ نیکیاں لکھا دیتے ہیں قیامت کے دن، اور خود لکھاتے ہیں اپنے حکم سے. فرشتوں کا احسان ہمارے سر پر نہیں رکھتے، یہ مالک کی کرم نوازی ہے، بندوں کی لاج رکھی ہے ہماری عزت کی. جب ان کو اتنی فکر ہے تو کیسے ہمیں عذاب دیں گے؟ صرف یہ ہے کہ توبہ کی توفیق ہو جائے، ندامت رہے، اکڑے مت رہو گناہوں پر، استغفار توبہ سے صفائی کرتے رہو اور اللہ والوں کے ساتھ رہو، قافلے اہل اللہ میں رہو. جو قافلہ جنت کی شاہراہ پر جا رہا ہے اس قافلے میں ان ہو جاؤ، یہی جنتی ہونے کا راستہ ہے. جن کو دیکھو کہ اللہ سے محبت کر رہے ہیں تو سمجھ لو اللہ تعالیٰ ان سے محبت کر رہا ہے. اس لیے اپنی محبت کو اللہ نے پہلے بیان کیا، یحبہم، اللہ محبت کرے گا ان لوگوں سے، اپنے عاشقوں سے. وہ یحبونا، اور عاشقین کو میری پیار کی دلیل یہی ہے یہ لوگ مجھ سے محبت کریں گے. ان کی محبت ظاہر ہو جائے گی روزے سے، نماز سے، حفاظت نظر سے، تقویٰ کے اہتمام سے اور اہل اللہ کی صحبتوں سے، کہ یہ عاشقوں میں رہنا چاہتے ہیں. جو مچھلی دریا میں رہنے کی تمنا نہ کرے اور دریا میں رہنے کی کوشش نہ کرے یہ مچھلی نہیں ہے، صورتاً مچھلی ہے، حقیقتاً سانپ ہے یہ، اس لیے بل پرستی کرتی ہے. سانپ بلوں میں جاتے ہیں، پانی میں نہیں رہتے. لہذا جو بلوں کو تلاش کرتا ہے اس کا مستقبل تباہ ہونے والا ہے. مستقبل میں بل ہے یا نہیں؟ مستقبل کو برباد مت کرو، اللہ کے حکم کو دیکھو، جہاں وہ اجازت دیں اس نعمت کو استعمال کرو. بیویاں حلال ہیں ہمارے لیے، مگر کسی کی بہو بیٹی کتنی حسین نظر آئے سمجھ لو یہ سب زہر ہیں، حسین سانپ ہیں. سانپ کتنا ہی حسین ہو آپ پیار کرتے ہو؟ اگر آپ کہتے ہیں صاحب میں مجبور ہو جاتا ہوں، तो मैं एक हसीन सांप लाऊंगा एक दिन और आशिकों से कहूंगा कि जरा इसकी गर्दन में आप जो शेर कहते हो डाल दो, मेरी गर्दन में बाहें, जरा अपनी बाहें इसकी गर्दन में डाल के लिपट के दिखाओ, क्योंकि वहां जान खतरे में है। जब ईमान की मोहब्बत होगी अल्लाह की तो ईमान खतरे में होगा इंशाअल्लाह, किसी हसीन से अपना ईमान नहीं बेचोगे, ईमान फरोशी नहीं करोगे, अल्लाह पर सब फरोशी करोगे, जज्बात फरोशी करोगे, ख्वाहिशात फरोशी करोगे, दिल फरोशी करोगे, नजर फरोशी करोगे, कलबन और कालबन अल्लाह पर फिदा रहोगे। तो अब तीसरी तफसीर क्या है? दो तफसीरें याद हो गई ना, दो तफसीरें याद हो गई। पहली तफसीर क्या है? गुनाहों के को क्रॉस करके अल्लाह खुद लिखवा देंगे नेकियां, गाने वालों के हाथ जैसे लब्बैक की मिसाल दी। नंबर दो, तकाजाए मासियत की शिद्दत को तकाजाए हसनात और नेक अमल की तकाजे शदीद हो जाएंगे, फिर हर वक्त आप अल्लाह को तलाश करोगे और अल्लाह वालों को ढूंढोगे। जो अमरूद का आशिक होता है उसके अमरूद के इश्क की दलील ये होती है कि जहां अमरूद वाला सुनता है वहां भागता है। जब अल्लाह वाला की आवाज सुनो तो कम से कम देखो तो खुशबू आ रही है नहीं अमरूद की। अगर आशिक कबाब हो और कबाब वाले की आवाज आ जाए कबाब वाला, और वहां कहीं कहां से मुसीबत आ गई, तो समझ लो जालिम आशिक कबाब नहीं है। जो अल्लाह वालों को सुनकर घबराता है भागता है तो समझ लो यह अल्लाह का आशिक नहीं। अब तीसरी तफसीर यह है कि कयामत के दिन अल्लाह पाक फरमाएंगे कि इस मोमिन को बुलाओ जो बहुत गुनाह करता था, इसके छोटे छोटे गुनाह दिखाओ। अब वो डर जाएगा कि अल्लाह ये सगीरा ये सगीरा ये छोटा तुमने गुनाह किया, तो कहेगा कि दिल में कि अब फंसे, जब छोटे गुनाह पर ये गरज बरस है डांट चपट है तो बड़े गुनाह पर हमारे क्या होगा। अब दिल में कांप रहा है। उसके बाद हुक्म होता है अल्लाह का, ऐ फरिश्तों इसके छोटे छोटे जितने गुनाह हैं सबके मुकाबले में उनको क्रॉस करके वहां तुम मेरी तरफ से नेकियां लिखो। पहली तफसीर में वो हमारी कमाई थी, अब ये तीसरी तफसीर में अल्लाह की रहमत का इनाम है कि हमारी तरफ से नेकियां लिख दो, इसकी कमाई नहीं है। पहली तफसीर का फर्क मालूम है ना? पहली तफसीर में तो हमारी इबादतों का की नेकियां लिख दी जाएंगी और कयामत के दिन अमल दारुल अमल वहां नहीं है, अल्लाह ताला की रहमत से वहां अल्लाह ताला अपने कर्म से नेकियां लिखवा देंगे और गुनाहों को क्रॉस करा देंगे, छोटे छोटे गुनाह को क्रॉस कराकर वहां नेकियां लिख देंगे। अब इसके बाद सुनिए बड़े गुनाह का क्या होगा, वो खुद कहेगा गुनहगार। हदीस में आता है कि वो बंदा गुनहगार कहेगा कि क्या होगा गया कि मैं अपने बड़े गुनाहों को यहां नहीं देख रहा हूं, मान लिया मुझे क्या हो गया, लमा ला रहा मैं नहीं देखता हूं, मासीन अल कबायर अपने बड़े बड़े गुनाहों को तो मैं देखता नहीं हूं, कहां चले गए। वो दिल में ये सोचा कि जब छोटे गुनाह पर ये इनाम मिल रहा है तो बड़े गुनाह पर तो बड़ा इनाम मिलेगा। तो सरवर आलम सल्लल्लाहु तआला वसल्लम ने जब ये मजमून बयान फरमाया तो फरमाया खुद भी हंसे और अल्लाह ताला को भी हंसी आ जाएगी। फसहकन नबी सल्लल्लाहु तआला वसल्लम सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम हंस पड़े, ज्यादा ऐश होकर हंस लो, ये हंसना सुन्नत है, बतकल्लुफ हंस गया हंसो। जब सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम हंसे तो हम क्यों संजीदा रहे, हमें भी संजीदा होना चाहिए। और एक बात सुन लो, बाल लोग कहते हैं पीर ऐसा होना चाहिए जो खामोश रहे, कभी ना हंसे ना मुस्कुराए। तो मालूमी फरमाते हैं कि ये बेवकूफों की जमात है, जब अनार खरीदो तो खिला हुआ खरीदो ताकि अंदर के दाने नजर आ जाए कि कहीं सड़ा हुआ तो नहीं है। गर अनारे मी खरी खन्ना बेखर, गर अनारे मी खरी खन्ना बेखर, अनार खरीदो तो हंसता हुआ फटा खिला हुआ हंसता हुआ खरीदो, तो ऐसी पीर भी खरीदो हंसता हुआ ताकि अंदर के दाने भी उसके नजर आ जाए। तो तीसरी तफसीर भी इंशाअल्लाह तौबा की बरकत से वहां मिलेगी कि हमारे तमाम छोटे छोटे गुनाह अगर तौबा कर लिया तो नजर ही नहीं आएंगे। वो ये उनका हाल है जो तौबा किए बगैर मर गए, लेकिन इंशाअल्लाह तौबा किए कुछ गुनाह छोटे रह गए जिससे तौबा नहीं किया। तौबा करता था मगर बाद सब बीमारी की शिद्दत में भूल गया, तौबा नहीं किया। तो छोटे गुनाहों पर जब इनाम मिलना शुरू होगा तब वही कहेगा अल्लाह ने क्या है कि मैं बड़े बड़े गुनाह नहीं देख रहा हूं। तो इस बात पर सरवर आलम सल्लम हंस पड़े क्योंकि अल्लाह की रहमत को उन्होंने देखा। کہ رحمت خداوندی بھی ہنس رہی ہے. تو سرور عالم صلی اللہ علیہ وسلم کی ہنسی اللہ کی تعالیٰ کی ہنسی اور خوشی کی تابع. نبی تابع ہوتا ہے اللہ کی خوشیوں کا. جب نبی خوش ہو تو سمجھ لو اللہ خوش ہے, اور جب نبی ناراض ہو تو سمجھ لو اللہ ناراض ہے. اب مضمون میرا تینوں تفسیر ہو گئی بھائی, اب کچھ باقی نہیں رہا. مگر آج اللہ تعالیٰ کا ایک شکر ادا کرتا ہوں کہ اتنی بڑی جماعت جو ہے پورے آخر تک پورا یہ بھرا ہوا ہے. اللہ تعالیٰ کا شکر. دیکھیے برتن تو بڑا بنایا مگر بھرنا ہمارے اختیار میں نہیں تھا, اللہ تعالیٰ کے کرم پر, اللہ کے کرم نے ہمارا پورا برتن بھر دیا. یہ تو آج ہی اتنا ہے تو آئندہ معلوم ہوتا ہے کہ اور بھی جگہ کیا ہوگا. اللہ تعالیٰ ہے جو انعام دے گا وہ برتن بھی دے گا. بعض لوگ کہتے ہیں کہ چھوٹے منہ سے بڑی بات کیوں مانگوں. میں کہتا ہوں نہیں, اللہ سے بڑی بات مانگو, اولیاء صدیقین سے کم مت مانگو. اولیاء صدیقین کی آخری سرحد مانگو, سب سے بڑی ولایت ولایت اولیاء ولایت عظمیٰ اللہ سے مانگو. چھوٹی دوستی ولایت مت مانگو. اس پر لوگ کہتے تھے ہمارے اعمال اس قابل نہیں. ارے نادان, اپنی قابلیت سے مت مانگ, اللہ تعالیٰ کی قابلیت سے مانگ. اور رہ گیا یہ محاورہ کہ چھوٹا منہ بڑی بات, تو یہ چھوٹا منہ دنیا والوں کے لیے ہے کہ ہمارے منہ کی سائز بڑا نہیں کر سکتے. اللہ تعالیٰ ایسے کریم ہیں کہ جب چھوٹا منہ کوئی بات مانگتا ہے تو اس کا منہ بھی اگڑا کر دیتے ہیں. اور جس کو اپنی ولایت دیتے ہیں, اس کی علامت کیا ہے سن لو, جس کے دل میں نسبت اللہ آ جاتا ہے, مولا جس کے دل میں آ جاتا ہے, اس کی علامت سن لو. نمبر ایک, کہ وہ اللہ کے عاشقوں میں جینا اور مرنا چاہتا ہے. جو سانپ مچھلی ہو گئی وہ مچھلیوں میں رہنا چاہتی ہے. جن کے زہر ختم ہو گئے اور نفس ان کا اللہ والا بن گیا وہ اللہ والوں میں مزہ لیتے ہیں, عاشقان خدا میں رہتے ہیں. عاشقوں میں مرنا اور جینا اپنی نعمت سمجھتے ہیں. تیرے عاشقوں میں جینا, تیرے عاشقوں میں مرنا, میری زندگی کا حاصل, میری زیست کا سہارا. مجھے کچھ خبر نہیں تھی تیرا درد کیا ہے یا رب, تیرے عاشقوں سے سیکھا تیرے سنگ در پہ مرنا. کسی اہل دل کی صحبت, کسی اہل دل کی صحبت جو ملی کسی کو اختر, اسے آ گیا ہے جینا, اسے آ گیا ہے مرنا. نمبر دو, سلاطین کے تخت و تاج سے مرور نہیں ہوگا, کیونکہ بادشاہوں کو جو اللہ بھیک دیتا ہے سلطنت کی اور تخت و تاج کی وہ اپنے دل میں رکھتا ہے, تو کیسے سلاطین سے مرور ہو سکتا ہے, چاہے گارڈ آف آنر ہو چاہے کچھ ہو. اور دولت مندوں کے لیے اپنی قلبی اخلاص سے چاہے گا کہ ان کی دولت قیامت کے دن کام آئے, اس محبت سے وہ کرتے ہیں. اور اپنی قسمت سمجھ لو, ورنہ وہ آیت سمجھ لو, وَإِن تَتَوَلَّوْا يَسْتَبْدِلْ قَوْمًا غَيْرَكُمْ. اگر مالداروں نے اپنی دولت کو کھینچ لیا کہ مولوی بھوکے مر جائیں, مدرسے ختم ہو جائیں, تو اللہ تعالیٰ فرماتے ہیں کہ اگر اے اہل دولت تم نے میرے دین کی خدمت سے منہ پھیرا تو ہم تم ہی کو ہلاک کر دیں گے. ان تتولو یستبدل قوما غیرکم, ہم تمہارے جگہ دوسری قوم لائیں گے, اپنے عاشقوں کو پیدا کریں گے. ثم لا یکونوا امثالکم, وہ تمہارے جیسے بخیل کناجیس نہیں ہوں گے. کنجوس کی جمع کناجیس, سناس کی جمع سناڈیس, اور بندر کی جمع بنادر, مشتر کی جمع مساکر. کوئی جمع بھی سنا دیتا ہوں, علامہ سن لیا. اللہ والا کون ہوتا ہے جو سلاطین کے تخت و تاج کو خاطر میں نہیں لاتا, اس کے سامنے سلاطین کے تخت و تاج نیلام ہوتے ہوئے نظر آنے لگے. ایک علامت ہو گئی نا. نمبر دو علامت, سموسا پاپڑ بریانی پلاؤ. سموسا کا نام اس لیا کہ گجراتی کافی ہیں یہاں, یعنی ان کو سموسا اتنا یاد رہتا ہے کہ جنگل میں 350 کلومیٹر کے جنگل میں جب میرے ساتھ گجراتی تاجرین گئے تو کہنے لگے کہ ہرن جو ہے یہاں یہ شیروں کا سموسا ہے. تو سموسا پاپڑ بریانی پلاؤ, اللہ کے نام کی لذت کے سامنے ان کی نگاہوں سے سب درجے دوم میں آ جاتے ہیں, سکندری درجہ رکھتے ہیں, اللہ تعالیٰ کے نام کی لذت کو درجہ اولی رکھتے ہیں. کیا علامت ہوئی؟ دو علامت, دنیا بھر کے حسین اور نمکین خالق نمکیات لیلائے کائنات کا دل میں رکھنے کے بعد ان کے نمک سے اس کو ہلکا سا جھٹکا لگے گا, ہلکا سا, جیسے مقناطیس ہو اور اٹھنی کو اتارو تو جب مقناطیس کے ٹارگیٹ میں 90 ڈگری میں آئے گا تو اٹھنی تھوڑی سی ہل جائے گی, مگر اگر اس کا قبضہ کسی فل پاور کے ہاتھ میں ہے تو اس کو آگے گزار دے گا, تو حسینوں سے گزرے گا, خریدار نہیں رہے گا, تھوڑا سا دل پر جھٹکا کھائے گا مگر حلاوت ایمانی کی دولت پائے گا اور آگے بڑھ جائے گا, دیکھے گا نہیں. گوشے چشم سے اگر ذرا سی جھلک آ گئی تو تھوڑا سا دل میں جھٹکا سا جائے گا, ہلکا سا زلزلہ کی ریکارڈ ہوگا, ہلکا زلزلہ, مگر اللہ تعالیٰ اس کی ریپیئر اور تعمیر فرمائیں گے حلاوت ایمانی کی میٹیریل سے. یہ مالک کریم ہے. دنیا میں اگر زلزلہ آ جائے تو سرکار اعلان کرتی ہے کہ ہم ان کے مکان بنوائیں گے, ان کا ٹیکس معاف کریں گے, کیونکہ یہ زلزلہ رسیدہ آفت رسیدہ علاقہ قرار دے دیا گیا. تو اللہ کے والے خدا کے عاشقین جب حسینوں سے نظر بچا کر دل پر غم اٹھاتے ہیں, زلزلہ اٹھاتے ہیں, تو ان کی دل کی کھڑکیوں کے شیشے جو ٹوٹ جاتے ہیں, ان کے دل کی دیواروں میں جو سوراخ ہو جاتے ہیں, اللہ تعالیٰ کی طرف سے اعلان ہے کہ ہم حلاوت ایمانی کی میٹیریل سے ان کے دل کی تعمیر کرنے کی کفالت اور ضمانت قبول کرتے ہیں. میرا شعر سن لو, اختر کا شعر, جس پر اللہ والا مولانا شاہ محمد احمد صاحب رحمۃ اللہ علیہ نے زبردست تعریف کی تھی کہ تیرے ہاتھ سے زیر تعمیر ہوں میں, تیرے ہاتھ سے زیر تعمیر ہوں میں, اللہ کے ہاتھ سے زیر تعمیر ہوں, تیرے ہاتھ سے زیر تعمیر ہوں میں, مبارک مجھے میری ویرانیاں ہیں, نہ ہم اپنی خوشیوں کو برباد کرتے ویران کرتے, نہ اللہ کی تعمیر ہم کو نصیب ہوتی, مبارک ہیں وہ بندے جو اپنی خواہشات کا خون کر کے اللہ تعالیٰ کی تعمیر اور دست مبارک سے حلاوت ایمانی کی میٹیریل سے اپنے قلب کی آبادی اور تعمیر کا انتظام کرتے ہیں. ان کے حوصلے کو, ان کے ارادے کو اللہ اختر مبارکباد پیش کرتا ہے. شاباش شیرو کہ تم گیدڑ نہیں رہے اور گیدڑ کالونی سے بھاگ آئے, پلاٹ بھی بیچ کے بھاگ آئے. یہاں کیا نہیں ہے کراچی میں, ہر مثال موجود ملے گی, گیدڑ کالونی بھی ملے گی, بھینس کالونی بھی ملے گی, اور مچھر کالونی بھی ملے گی. ماشاء اللہ, لو بھائی پہلوان گوٹ بھی ملے گا, مگر روحانی پہلوان گوٹ یہاں بن رہا ہے. روحانی پہلوان وہی ہوتا ہے جو اپنے نفس کو پٹخ دے اور بری خواہشوں کے سے مغلوب نہ ہو, ہمت شیرانہ استعمال کرے کہ نفس کی کیا کتی ہے, ظالم بندوزری کر لے, اس کی تم اکھال کے پھینک دوں گا, دیکھوں کیسے دیکھتا ہے ظالم نفس, میں تجھے دیکھ لیتا ہوں. اس وقت ہمت مردانہ استعمال کرو اور چوڑیاں, زنانہ چوڑیاں مت پہنو, ورنہ تمہارا اسٹو بند کر دیا جائے. تو یہ علامت سمجھ لیا, آدمی پوچھ لیں گے کیا دلیل ہے یہ اللہ والا ہے. پہلی علامت کیا ہے کہ سلاطین کے تخت و تاج اس کی نگاہوں سے گر جائیں. دوسری علامت پاپڑ بریانی سموسہ پلاؤ بریانی شامی کباب سب اس کی نگاہوں میں درجہ ثانوی آ جائیں. اولی درجہ اللہ کا نام ہے, یہ نہیں کہ دیکھا افطاری کو دہی بڑا ہے, ارے چھوڑو جماعت نہیں کر لو, مسجد کی جماعت چھوڑنا جائز نہیں, دہی بڑا سے اللہ تعالیٰ زیادہ بڑا ہے, سب چھوڑ دو, جتنا افطاری ہے اس پر دسترخوان ڈال دو اور جماعت سے نماز پڑھ کے پھر آؤ, پھر اپنا بقایا وصول کرو. بقایا یہ تاجرانہ لفظ ہے. پہلے خالق رزق کو یاد کرو, لہذا رزق کھانے کے بعد جب طاقت آئے آنکھوں میں روشنی اس کو غلط استعمال مت کرو. رزاق کا حق پہلے ہے, رزق کا حق درجہ ثانی رکھتا ہے. حق رزاق کا زیادہ ہے یا رزق کا زیادہ ہے, نعمت دینے والے کا حق زیادہ ہے یا نعمت کا حق زیادہ ہے. تو دو علامت ہو گئی. نمبر تین, سارے دنیا کے جرمن جاپان اور سارے عالم کے حسن میں اول آنے والی, وہ بھی اگر معلوم ہو جائے کہ آج بندر روڈ سے یا گلشن اقبال سے یہ حسن میں اول آنے والی لڑکی گزرے گی, تو اللہ کا عاشق وہی ہوگا جس کے دل میں ارادہ بھی نہ آئے, زخم حسرت بھی نہ ہو, کاش اجازت ہوتی تو ہم بھی دیکھ لیتے. اللہ تعالیٰ ان کے گراؤنڈ فلور کو, ان کے ناف کے نیچے پیشاب پیخانے کی غلاظت کو سامنے کر دیتا ہے. اللہ جب ملتا ہے, جب لیلاؤں سے اپنی جان بچاؤ, سوائے بیوی مستثنا ہے, اس کو جتنا پیار کرو کم ہے, مگر بیویاں بھی اپنے شوہر کو پیار کریں اور ان کی خدمت کو اپنی جنت کی کنجی سمجھیں. تین علامت ہو گئی نا، اور چوتھی علامت کیا ہے؟ بڑے سے بڑے خوبصورت لباسوں کے چکر میں نہ رہو، جو اللہ دے پہن لو، اللہ جو دے اسی کو پہن لو، جو پہنا دے پہن لو، جو کھلا دے کھا لو، اور جس نام سے چاہے وہ پکاریں، خواجہ حسن بصری رحمۃ اللہ علیہ سے بندگی اللہ کی سیکھ لو۔ انہوں نے غلام خریدا بصرہ سے، پوچھا اے غلام تیرا کیا نام ہے؟ اس نے کہا غلاموں کا کوئی نام نہیں ہوتا، مالک جس نام سے چاہے پکار لو۔ پوچھا کیا کھانا پسند ہے؟ اس نے کہا غلاموں کا کوئی کھانا نہیں ہوتا، مالک جو کھلا دے وہی اس کا کھانا ہوتا۔ اس پوچھا حسن بصری رحمۃ اللہ علیہ نے کہ کیا تجھ کو لباس پسند ہے؟ عرض کیا کہ حضور آپ میرے مالک ہیں، میں غلام ہوں آپ، جو چاہے پہنا دیں وہی غلام کا لباس۔ خواجہ حسن بصری بے ہوش ہو گئے، جب ہوش میں آئے تو پوچھا گیا کیوں بے ہوش ہوئے؟ فرمایا پہلے اس غلام کو آزاد کرنے دو، اس نے ہمیں اللہ کی غلامی سکھا دی، اس نے ہمیں اللہ کی غلامی سکھا دی۔ جتنے لوگ پریشان دنیا میں ملیں، جتنے دنیا میں پریشان ملیں، ان سے تحقیق کرو، ریسرچ کرو، تو تجویز ملے گی، کوئی نہ کوئی تجویز ہے اس کے دل میں کہ ہم اس طرح زندہ رہیں۔ اللہ تعالیٰ کی طرف اس کو تفویض کا مقام حاصل نہیں کہ جس طرح اللہ چاہے ہم کو رکھے، جو پہنائے پہن لیں گے، جو کھلائے کھا لیں گے۔ تفویض کامل اطمینان کامل کا ذریعہ ہے، اور تجویز ناقص بھی اطمینان کامل کو دل سے ختم کر دیتا ہے۔ تجویز مت کرو کہ ہم ایسے رہیں، دعا مانگ سکتے ہو، مانگو بادشاہت راضی رہو فقیری پر، مانگو پلاؤ بریانی شانی کباب راضی رہو چٹنی رات روٹی پر، مانگو ململ اور بہترین کپڑا مگر راضی رہو تم مارکین پر بھی۔ مانگنے کی اجازت ہے، مانگو اتنی عزت کی دنیا میں بے مثل عزت دیجئے مولویوں کو تاکہ ان کی بات کی قدر امت کرے، مگر راضی رہو جس حالت پر رکھے۔ آپ جہاں بیٹھے ہو، ڈیڑھ سال تک میں آسمان کے نیچے یہاں اپنے دوستوں کو لاتا رہا اور اللہ اللہ کی توفیق ہوتی رہی۔ آسمان کے نیچے زمین پر ایک انچ زمین ہمارے پاس نہیں تھی، ڈیڑھ برس تک اللہ کو رحم آ گیا اور اللہ نے زمین عطا فرمائی، ہر زمین کا ہم نے پیسہ ادا کیا ہے۔ کوئی زمین یہاں سوسائٹی کی سیکریٹری سے، کسی زمین کو ہم نے مفت نہیں لیا، اس لیے ہمارے اوپر سوسائٹی کا احسان نہیں ہے، ہمارا احسان ہے کہ سوسائٹی کی ذمہ داری تھی کہ مسجد بنائے، مسجد ہم نے تنہا بنوائی، کسی سوسائٹی کا چندہ نہیں اس میں۔ بعض نادان لوگ سوسائٹی کی پریشانیوں کو مجھ سے چاہتے تھے کہ میں ادا کروں، ان کا کٹر بند ہو جائے تو بانس لے کر میں چلوں، بھنگی کی جمع بھنا کی ہے، یہ تم علماء سے یہ کام لینا چاہتے ہو ظالموں؟ اللہ والوں سے تو تم اللہ کی محبت سیکھتے، آج تم ان سے سوسائٹی کی پریشانی، تم کیوں نہیں جاتے پریشانی کی بیان کرو؟ میرے اوپر کوئی احسان سوسائٹی کا نہیں، ہر چیز یہاں تک کہ جتنا بھی اس کے سوسائٹی کے قانون ہیں، سب قانون کے مطابق میں نے پیسے ادا کیے، یہاں تک کہ مسجد کا پیسہ واپس کر رہی تھی سوسائٹی کہ یہ مسجد کا پیسہ ہم چھوڑ دیتے ہیں، ہم نے کہا نہیں ہم ضرور دیں گے تاکہ کسی سوسائٹی کا فرد ہمارے کام میں دخل نہ دے۔ میں امام بن کر دین کا خادم رہنا چاہتا ہوں، میں کسی پبلک کا غلام بن کر دین کی خدمت نہیں کرنے کے لیے تیار ہوں۔ میرے مرشد نے ہدایت نامہ ہردوئی سے بھیجا ہے کہ تم غلام بن کر کام مت کرنا، تم امام بن کر کام کرنا۔ انشاءاللہ عشق جس کا امام ہوتا ہے اس کا اونچا مقام ہوتا ہے، اور نفس جس کا امام ہوتا ہے اس کا نیچا مقام ہوتا ہے۔ پہلا شعر مولانا شاہ محمد احمد صاحب رحمۃ اللہ علیہ کا ہے، دوسرا شعر اختر کا ہے، ایک شعر مخدوم کا ہے، ایک شعر خادم کا ہے۔ بس تقریر ختم، اب دعا کر لو کہ اللہ تعالیٰ اس پورے مجمع کو قبول فرما لے، اللہ والا درد داخل فرما لے، اپنے دوستوں کی حیات عطا فرما دے، حیات دوستاں دے دے، حیات اولیاء دے دے، حیات باوفا دے دے، حیات باحیا دے دے، حیات اتیا دے دے، ہم سب کو اے اللہ اپنے دوستوں کی زندگی عطا فرما، اور ساری جائز حاجتیں ہم سب کی پوری فرما، خاص کر دینی خادموں کے تمام دینی ضروریات کی عظمت دین عزت نفس کے ساتھ ہم سب کو خدمت کی سعادت نصیب فرما۔ وآخر الدعوانا الحمدللہ رب العالمین، دنیا بھی دے دے آخرت بھی دے دے، اے مالک دونوں جہاں کی نعمتوں سے ہم سب کو نوازش فرما۔ ان شاء اللہ अच्छा बस, अच्छा देखो ये दिल की बीमार है, दिल की बीमारी की वजह से आवाज में कमजोरी है।